धन्यवाद तपाईलाई भाइ नेबिल, तपाईलाई आशिष होस् भाइ नेबिल, तपाईलाई धेरै धन्यवाद। शुभ प्रभात मित्रहरू, यस बिहानीमा प्रभुको सेवामा वचन प्रचार र बिमारीहरूको निम्ति प्रार्थना गर्ने तरिकामा यहाँ मण्डलीमा फेरि पनि हुन पाउनु मेरो निम्ति सौभाग्यको कुरा हो र यो दिनको लागि म एकदमै आभारी छु। र जसै म यहाँ आउँदै थिएँ म चकित भएको थिएँ, एउटा भाइ हिँडेर माथि आउनुभयो र भन्नुभयो म त्यो अयोग्य कुष्ठ रोगी जस्तो हुन चाहन्न जो निको पारिएका थिए, उहाँ भाइ राइट हुनुहुन्छ, मैले उहाँको निम्ति प्रार्थना गरे र परमप्रभुले उहाँलाई पूर्ण रूपमा निको पार्नुभएको छ। र उहाँ रोएर माथि आउनुभयो मसँग हात मिलाउन र यो भन्नुभयो प्रभुले उहाँलाई निको पार्नु भएकोले उहाँ प्रभुलाई धन्यवाद दिन चाहनुहुन्छ, उहाँ फर्केर धन्यवाद दिन चाहनुहुन्छ, त्यो सबै हराएर गइसक्यो, उहाँ सिद्ध रूपमा ठिक हुनुहुन्छ अहिले। हामी ती गवाईहरूको निम्ति आभारी छौं। र चार्ली, तपाईँ र भाइ जेफ्रिस, तपाईँको इच्छा भए यहाँ माथि आउनुहोस् र यहाँको मेचमा बस्नुहोस् र तपाईँलाई धेरै नै स्वागत छ, ताकि तपाईँलाई त्यहाँ उभिन नपरोस्। अर्को भाइ त्यहाँ र भाइ वुड मात्र यहाँ माथि आइदिनुहोस्। तपाईँ यहाँ एउटा सानो केही जोडी मेचमा ठाउँ छ यहाँ, ताकि तपाईँलाई उभिराख्नु पर्दैन। म विश्वास गर्छु केही ठाउँ छ यहाँ र हो, तपाईँलाई धेरै नै स्वागत छ यहाँ आएर यी स्थानहरूमा बस्नको निम्ति। हामी हर्षित छौं। म विश्वास गर्छु कि एकपटक यसो भनिएको थियो, म खुसी भए जब तिनीहरूले मलाई भने परमेश्वरले तपाईँलाई आशिष दिउन् भाइ, धन्यवाद तपाईँलाई, धन्यवाद धन्यवाद तपाईँलाई। म खुसी भए जब तिनीहरूले मलाई भने आऊ हामी परमप्रभुको घरमा जाउँ। परमप्रभुको घरमा जानु नै इसाईको सौभाग्य र आनन्द हो। वरपर हेर्दा यो बिहानीमा मेरा धेरै जस्तो मित्रहरूलाई देख्न पाउँदा म अति नै यस कुरामा खुसीका साथ दङ्ग परेको छु। म भाइ र बहिनी डसलाई यहाँ देख्न पाउँदा खुसी छु जो ओहायोबाट हुनुहुन्छ। मैले भाइ र बहिनी आर्मस्ट्रङ देखे, ओहायोबाट हुनुहुन्छ। तपाईँहरू सबैलाई पनि परमेश्वरले आशिष दिनुभएको होस्। र ओ, केवल चारैतिर हेर्दा तपाईँले कति धेरैजना, यो लगभग उहाँहरूको नाम लिन कठिन हुन्छ। बहिनी हुबर, तपाईँलाई यस बिहानीमा भित्र देख्न पाउँदा हामी खुसी छौं, जो केन्टकीबाट हुनुहुन्छ। र चार्ली र नेली, भाइ जेफ्रिस र उहाँको परिवार, र धेरैजना हुनुहुन्छ जो यो सहरको बाहिरबाट हुनुहुन्छ। त्यसैले हामीले प्रभुमा महान समयको अपेक्षा गरेका छौं यो बिहानीमा, यस अपेक्षाका साथ कि परमेश्वरले हामीलाई यस तरिकामा भेट्नुहुनेछ कि हाम्रो प्राणहरूलाई आशिष दिनुहुनेछ र हामीलाई आवश्यकता भए अनुसारको सेवा गर्नुहुनेछ। र जसै म यो ठाउँ भएर हेर्छु, यदि मैले मेरा सबै मित्रहरूलाई यहाँको आसपास बोलाउँछु भने त्यो बेला बिहानमा सबैभन्दा ज्यादा समय मैले लिएको हुनेछु भिन्नै भिन्नैको नाम लिनाले। ती सबै मानिसहरूलाई भित्र देख्न पाउँदा र भेट्न पाउँदा त्यसले मलाई मण्डलीमा फर्किन खुसी बनाउँछ। त्यो कस्तो हुन्थ्यो जब हामी स्वर्गमा जानेछौँ र हामी त्यो महान अनन्तको समयमा त्यहाँ भेट्छौँ, अनन्त संगतिमा एकसाथ परमेश्वरको सिंहासनमा र त्यही आशिषहरू जुन हामी सबैले खोजेका छौँ। हामी त्यहाँ हामी उहाँको स्वरूपमा बनाइनेछौँ र उहाँको प्रतिरूपमा र उहाँको आत्मा हामीमा भएर उहाँको पूरै अनन्तकाल भरि आराधना र सेवा गरेर र कहिल्यै पनि थकित नभएर। केवल सोच्नुहोस्, त्यहाँ केही पनि कुरा छैन जुन तपाईँले सोच्न सक्नुहुन्छ, जुन तपाईँलाई गर्न मनपर्छ, तर जुन तपाईँले केही बार गर्नदेखि थाक्नु भएको छ। चार्ली, मलाई लाग्छ तिमी र म लोखर्केको शिकारमा गएका थियौ, त्यो तरिकामा गर्दै थियौ, तर तिमीलाई थाहा छ तिमी त्यस्तो गर्नबाट थकित भइसकेको थियौ। र मलाई पैदल यात्रा गर्नु मनपर्छ, त्यो डाँडाहरूमा गई केवल पैदल यात्रा गर्नु मनपर्छ, तर म थाक्छु कहिलेकाहीँ, तपाईँलाई केही अरू काम गर्न मन लाग्छ र मलाई सवारी साधन चलाउन मन लाग्छ। कहिलेकाहीँ मलाई एक प्रकारको थकाई र चिन्ता र नसाको किनारको दुखाई जस्तो महसुस हुन्छ। म केवल कारमा गएर बस्छु र त्यसलाई बाहिर निकाल्छु र स्टेरिङ व्हील पक्रिन्छु र सडकमा जान्छु गीत गाउँदै। म कति खुसी छु कि म भन्न सक्छु कि तिनीहरू मध्ये म पनि एक हुँ या अरू कुनै गीत गाउँछु। मात्र त्यो व्हीललाई समातेर र गीत गाउँदै र आफ्नो खुट्टा हलाउँदै र कराउँदै र ठिक केही बेर पछि म थाक्छु र म घर फर्किन्छु र केही अरू काम गर्न थाल्छु। तर जब हामी परमेश्वरको त्यो नयाँ राज्यमा आराधना गर्न थाल्छौ, त्यहाँ कहिल्यै पनि थकानको क्षण हुने छैन, मात्र सधैँ आशिष हुनेछ, त्यही नै हुँदै जानेछ। तर पक्कै नै त्यस समयमा हामी परिवर्तन हुनेछौ। हामी अहिले जस्तो छौं त्यस्तै रहने छैनौ, हामी फरक हुनेछौ। त्यो समय अहिलेको भन्दा फरक सृष्टि हुनेछौ, त्यसैले हामी खुसी छौ। मैले अघि मात्रै सोच्दै थिएँ, मलाई थाहा छैन कि मैले कहिल्यै यो उद्धृत गरेको छु वा छैन। भाइ चार्ली, केही समय अघि म तल केन्टकीमा उसँग थिएँ र उसले भन्यो, भाइ प्रणाम, तपाईँलाई लाग्छ हजार वर्षको राज्यमा तपाईँ र म लोखरके शिकारमा हुनेछौ? मैले भने, मलाई लाग्दैन चार्ली कि त्यस्तो हुनेछ भने। भन्यो, अँ हामीलाई यो कति मनपर्छ। भन्यो, तपाईँलाई लाग्छ हामीले यही हजार वर्षको राज्यमा गर्नेछौ भने? मैले भने, होइन, त्यहाँ हजार वर्षको राज्यमा कुनै हत्याहरू हुने छैन। र उसले भने, अँ हामीले यसलाई कति मन पराउँछौ। मैले भने, चार्ली, के हुन्छ यदि मैले तिमीलाई यो विश्वास दिलाए कि एक समय तिमी एउटा सुँगुर थियो र तिमीलाई चाहिँ त्यो भन्दा उच्च प्राणीमा उठाइयो, एउटा मानव जातिमा, के तिमी कहिल्यै फर्केर गएर त्यही सुँगुरको मोजमस्तीमा आनन्द मनाउँछौ? भन्यो, अह मनाउँदिन। मैले भने, देख्यौ, तिमी सुँगुर भन्दा यति धेरै उच्च हुनेछौ। अब तिमी एउटा मानव हौ, तिमी अब उपरान्त कहिल्यै पनि सुँगुर बन्न चाहदैनौ। मैले भने, अब त्यसलाई दस हजारौंले गुणन गर, त्यही हो जुन तिमी हुनेछौ। जब तिम्रो परिवर्तन हुनेछ, यहाँबाट जुन तिमी हुन जानेछौ, तिमी कहिल्यै पनि फेरि मानव हुन चाहने छैनौ। त्यो सही हो, त्यो केही भिन्दै हुनेछ। म कति खुसी छु केवल यो सोच्दामा पनि, यो जानेर कि कुनै दिन हामी यति उच्चमा चढ्नेछौ। ठिक छ, अब यदि प्रभुको इच्छा भए अर्को आइतबार जुन लगभग त्यसपछि म योमिङमा जानको निम्ति एउटा राम्रो साथीसँग निस्किनेछु या इदाहोको निम्ति निस्किनेछु, मेरो एउटा असल मित्रसँग, भाइ माइनर अर्गन ब्राइट, भाइ क्यालिट सनमोर, जो इसाई बिजनेसम्यान हुनुहुन्छ। अर्को हप्ता, यो हप्ता पछिको अर्को हप्ता, अहिले सातौं, म डल्लास टेक्सासमा हुन पर्नेछ वोइस अफ हिलिङमा, र मेरो बोल्ने रात चाहिँ सातौं हो, र त्यसपछि म फर्किन्छु इदाहोमा जानको निम्ति मेरो मित्र अर्गन ब्राइट र इसाई बिजनेसम्यानसँग, र हुन सक्छ एक रात मिनेपोलिसमा हुनेछौ, त्यहाँबाट छोडेर जानभन्दा पहिला। त्यसपछि एउटा बिहानको खाना हुनेछ इसाई बिजनेसम्यानहरूसँग। प्रभुको इच्छा भए अर्को आइतबार बिहान फेरि पनि म यस सभाघरमा आउन चाहन्छु, र यदि त्यो प्रभुको अनुमति र इच्छा हो भने म यो विषयमा बोल्न चाहन्छु, बतासमा बतासे भुमरी, यदि प्रभुको इच्छा भए। हप्तैभरि यो मेरो हृदयमा थियो। र कुनै बिहानीमा सबेरै लगभग बिहानको चार बजे म उठे अनि मेरो विचारमा यो आयो, त्यस दिन कलवरीमा, र म त्यसमा बोल्न चाहन्छु यो बिहानीमा, त्यस दिन कलवरीमा। र अब यो पढाइमा हाम्रो बाइबलहरूमा पल्टाउ वचनमा, सन्त मत्तीको सुसमाचार 27 अध्यायमा, र हामी 27 पदबाट सुरु गर्नेछौ, र यसको यति भाग हाम्रो पृष्ठभूमि पाउनुको लागि पढ्नेछौ। त्यसपछि हामी ठिक त्यसबाट भएर जानेछौ, र प्रचारको सेवा पश्चात त्यसपछि हामी बिरामीहरूको निम्ति प्रार्थना गर्न जानेछौ। र ओ, पछिल्लो पटक यहाँ भएको समयदेखि मात्र फर्काएर ल्याउँदैछु, र मेरो नयाँ किसिमको सेवकाईलाई नमुना दिँदैछु। मसँग अझ धेरै फर्किएको गवाईहरू यस सभामा छन् जुन अरूको समयको तुलनामा धेरै छ। त्यहाँ केही खास छ कि तपाईँले व्यक्तिलाई नै सम्पर्क गर्नुपर्छ, चाहे जतिसुकै अलौकिक देखाए तापनि, तर हेर्नुहोस्, चङ्गाई हरेक व्यक्तिको विश्वासमा भर पर्छ। अब यदि त्यस व्यक्तिमा विश्वास छ भने, र तिनीहरूले यसरी हेर्छन्, पवित्र आत्मा श्रोताहरूमा जान्छन् र भन्छ, निश्चित निश्चित कुराहरू हुन आउनेछ, र कि तिम्रो यो र त्यो नाउँ हो, र तिमी यो ठाउँबाट आएका हौ, र तिमीले निश्चित यो काम गरेको छौ, र यो यस तरिकामा हुनेछ, र सबै कुरा ठिक त्यस्तै नै तरिकामा भएका देख्छन्। यद्यपि त्यहाँ बसेका हरेकले माथि हेरेर यो भन्नु पर्दछ, त्यो परमेश्वर नै हुनुहुन्छ, म मेरो चङ्गाई स्वीकार गर्दछु, तर त्यसको सट्टामा एक व्यक्तिले भन्छ, म माथि हात राख्नुहोस् र मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि म निको हुन सकूं। तर त्यही तरिकामा हामीलाई यहाँ अमेरिकामा सिकाइएको छ, र त्यसरी नै विश्वास गर्न सिकाइएको छ, र त्यो निश्चित रूपमा वचन अनुरूप छ। तर अब हामी पाउँछौ कि अफ्रिका र अरू विभिन्न ठाउँहरूमा मात्र त्यस्तो केही हुन दिनुहोस्, त्यो पूरै श्रोता एकसाथ ठिक्क आइपुग्छ, आफ्नो चङ्गाई स्वीकार गर्छन्, किनभने तिनीहरूलाई केही पनि सिकाइएको थिएन। बुझ्नुभयो, तिनीहरूलाई चङ्गाईको बारेमा समेत सिकाइएको थिएन। र तब जब तिनीहरूले त्यो देख्छन् तिनीहरूले यो जान्दछन् कि त्यहाँ एउटा परमेश्वर हुनुहुन्छ जो जीवित हुनुहुन्छ र यदि उहाँ जीवित हुनुहुन्छ भने उहाँ सर्वोच्च हुनुहुन्छ र उहाँ चङ्गाई गर्नुहुन्छ र त्यही नै काफी छ किनभने आधार बसालिसकेको छ जग बसालिसकेको छ कि उहाँ एक चङ्गाईदाता हुनुहुन्छ र मानिसलाई चङ्गाई गर्नुहुन्छ त्यसपछि जब तिनीहरूले उहाँको उपस्थितिले उहाँको मण्डली मार्फत भएर काम गर्दै हुनुहुन्छ भने देख्छन् तब तिनीहरूले भन्छन् यसैले काफी छ त्यही नै सब थोक हो जुन हामीलाई आवश्यकता छ तर हामीलाई यो सिकाइयो कि बिमारीमाथि हात राखिनुपर्छ र त्यस्तै अरू कुराहरू सिकाइए त्यही नै कारण हो यसले अमेरिकामा प्रभावकारी रूपमा काम गर्दैन अब याद गर्नुहोस् अर्को आइतबार बिहान प्रभुको इच्छा भए निश्चित रूपमा भाइ नेभिलले घोषणा गर्नुहुनेछ र बतासमा बतासे भुमरी अब मैले तपाईँलाई थोरै समय दिएको थिएँ मत्ती 27 को वचनको पाना पल्टाउनको निम्ति आउनुहोस् सन्त मत्तीको सुसमाचार 27 पददेखि पढ्न शुरू गरौं अब आउनुहोस् वचन पढाइमा ध्यान दिएर सुनौ त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडा हाकिमको महलमा ल्याइपुर्याए सबै सैनिकहरू येशूको वरिपरि भेला भए तिनीहरूले येशूको लुगा फाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिराइदिए अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठी थमाइदिए त्यसपछि ती सैनिकहरूले येशूको सामुन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले तिनीहरूले भन्न लागे हे युदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ सैनिकहरूले येशूलाई थुकिदिए अनि उहाँको लठीले उहाँकै टाउकोमा हिर्काए जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुन्ड्याएर मार्नलाई लिएर गए सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशूको क्रुस बोक्न लगाए साइरेनीमा बस्ने त्यस मानिसको नाउँ सिमोन थियो तिनीहरू गलगत्था भन्ने ठाउँमा आइपुगे गलगत्थाको अर्थ खप्परे हो जब तिनीहरू गलगत्थामा पुगे सैनिकहरूले येशूलाई दाखरस पिउन दिए त्यसमा पित्त मिसाइएको थियो येशूले त्यो चाख्नुभयो तर पिउन अस्वीकार गर्नुभयो
parted his garments and cast lots that it might be fulfilled which was spoken by the prophet
तब सैनिकहरूले येशूलाई क्रूसमा टागे त्यसपछि सैनिकहरूले येशूको लुगा फाटा आपसमा बाँड्नलाई चिट्ठा हाले तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोषपत्र उहाँको टाउकोमाथि राखिदिए त्यसमा येशू यहुदीहरूका राजा हुन् भन्ने लेखिएको थियो येशूसँगै दुईजना डाकुहरूलाई पनि क्रुसमा झुन्ड्याइएको थियो एउटा डाकुलाई येशूको दाहिनेपट्टि र अर्को डाकुलाई उहाँको देब्रेपट्टि झुन्ड्याइएको थियो आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउको हलाउँदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे तिमीले नै भनेका हो मन्दिर भत्काउ अनि म तीन दिनभित्रमा मन्दिर फेरि बनाइदिन्छु अब आफूलाई बचाउ क्रुसबाट उर्ल यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने मुख्य पुजारीहरू शास्त्रीहरू र अग्रज यहुदी प्रधानहरू पनि त्यही थिए ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले तिमीहरूले भने उनले अरूलाई बचाएका छन् तर आफैलाई उनले बचाउन सकेनन् मानिसहरूका अनुसार उनी नै इजरायलका राजा हुन् यदि उनी नै इजरायलका राजा हुन् भने अब उनी आफै क्रुसबाट उर्लेर आउनुपर्छ त्यसपछि हामी उनलाई विश्वास गर्नेछौ उनले परमेश्वरमाथि विश्वास राखे यसकारण अब परमेश्वरले नै उनलाई बचाउन् यदि परमेश्वरले इच्छा गर्नुहुन्छ भने उहाँ आफैले भन्नुभएको छ म नै परमेश्वरको पुत्र हुँ अनि त्यसै गरी येशूको छेउमा टागिएको डाकुले पनि उहाँका निन्दा गर्यो मध्याह हुँदा सम्पूर्ण देशमा नै अध्ययारो छायो यस्तो अन्धकार प्राय 3 घण्टासम्म भइरह्यो प्राय 3 बजेतिर येशू ठूलो स्वरमा कराउनुभयो इलोई इलोई लामा सबखतनी यसको अर्थ मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नुभयो छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, उहाँले एलियालाई बोलाउनु हुँदैछ। एक्कासी तिनीहरू मध्ये एकजनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिएर आयो। त्यसले त्यो स्पन्ज सिरकाले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पन्ज उठायो। तर अरू मानिसहरूले भने, हामी पर्खौं अनि हेरौं, उहाँलाई बचाउन एलिया आउने हुन् कि होइनन्। येशु फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनुभयो अनि प्राण त्याग्नुभयो। जब येशु मर्नुभयो, मन्दिरको पर्दा आफै दुई टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे, चियानहरू उभिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। येशु बौरी उठ्नु भएपछि ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरू कहाँ देखा परे। सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुइँचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खुबै भयभीत भए र तिनीहरूले भने, साँच्चै नै उहाँ नै परमेश्वरको पुत्र हुनुहुन्थ्यो। आउनुहोस्, प्रार्थनाको केही क्षणको लागि हामी हाम्रो शिर झुकाउँ।
Lord, we know that thou art God, and it,
प्रभु, हामी जान्दछौ तपाईँ नै परमेश्वर हुनुहुन्छ। र यो यस धार्मिक र पवित्र वचन पढेपछि हामी अझै पनि देख्न सक्छौ कि तपाईँको स्वभाव अझै पनि परिवर्तन भएको छैन। तपाईँ सधैँ नै परमेश्वर हुनुहुन्छ। र यस्तो देखिन्थ्यो कि येशूको कुनै पनि मदत हुनेवाला थिएन। उहाँलाई दुष्ट हातहरूमा सुम्पिएको थियो र टुक्रा टुक्रा पारिएको थियो र उहाँलाई थुकिएको थियो र गिल्ला गरिएको थियो र रगताम्य अवस्थामा मर्नको निम्ति क्रुसमा टागिएको थियो। र यस्तो देखिन्थ्यो कि त्यहाँ कुनै पनि मदत थिएन, कहीँ पनि थिएन, तबसम्म थिएन जब उहाँ आफै चिच्याउनुभयो, मेरो परमेश्वर, मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो। तर तपाईँ त्यो क्षणमा कार्य गर्नुहुन्छ जब कुनै कुराले कार्य गर्न सक्दैन। प्रभु, हामीलाई थाहा गर्न दिइएको छ कि यदि हामीमा कुनै यस्तो नदी छ जुन हामी तर्न सक्दैनौ, यदि हामीमा यस्तो पहाड छ जसबाट भएर हामी जान सक्दैनौ, परमेश्वर यस्तो कुरा गर्न माहिर हुनुहुन्छ जुन अरू कसैले गर्न सक्दैनन्। तपाईँ एक विशेषज्ञ हुनुहुन्छ यस कार्यमा, किनकि तपाईँ जान्नुहुन्छ कारण त्यस दिन कलवरीको। तपाईँ परमेश्वरको नाताले तपाईँ एक अनन्त भएकोले तपाईँ जान्नुहुन्थ्यो कि यो घडी आउनु नै पर्दथ्यो। तर जब यो पूरा भयो, त्यसपछि तपाईँले देखाउनुभयो कि तपाईँ परमेश्वर हुनुहुन्थ्यो। तपाईँले देखाउनुभयो को हाकिम हो भनी। तपाईँले पृथ्वीलाई हल्लाउनुभयो र जमिनमा सुतेका सन्तहरू बाहिर निक्लिआए। तपाईँले सूर्यलाई रातको जस्तै अँध्यारो तुल्याउनुभयो, रातको अन्धकार समान गर्नुभयो। यो देखाउँदै कि तपाईँ नै परमेश्वर हुनुहुन्थ्यो, तर तपाईँ लामो समयदेखि मौन रहनुभएको जस्तो देखिन्थ्यो। हामीलाई यो निष्कर्षमा ल्याउनुहोस् कि जबसम्म हामी आत्मामा भएर परमेश्वरको हातको अगुवाईद्वारा भएर हिँडिरहन्छौ, चाहे जस्तो सुकै कुरा गलत जस्तो देखिए तापनि हामी कलवरीको सामुने हेर्दछौ, परमेश्वरले सही घडीमा उचित समयमा बोल्नुहुनेछ। अब पिता परमेश्वर, हामी हाम्रा पापहरू र अपराधहरूको निम्ति क्षमा माग्दछौ। हामीलाई अगुवाई गर्नुको निम्ति हामी तपाईँको आत्मालाई माग्दछौ। हामीलाई अगुवाई गर्नुहोस् जसरी ढुकुरले थुमालाई अगुवाई गरेको थियो। आउनुहोस्, जस्तो सुकै अवस्था आए तापनि हामी आज्ञाकारी रहौं, यो जानेर कि परमेश्वरले सबै कुरा भलाइको निम्ति गर्नुहुन्छ। र यो जान्नुहोस् कि सबै कुरा ठिक हुनेछ। हामीसँग भइदिनुहोस् यो सेवामा। आज हामी प्रार्थना गर्छौ कि तपाईँले तिनीहरूलाई बचाउनुहुनेछ जो बचाइने अवस्थामा छन् र तपाईँको मुक्ति खोजिरहेका छन्। तिनीहरू जसले यो खोजिरहेका छन्, तिनीहरूलाई अनन्त जीवनले भरिपूर्ण पार्नुहोस्। हामी प्रार्थना गर्छौ कि तपाईँ ती बिरामी र दुखीहरूलाई चंगाई गर्नुहुनेछ जो चंगाई खोजेर आएका छन्। र हामी तपाईँलाई त्यसको निम्ति स्तुति गर्नेछौ। हामी यो तपाईँको पुत्र, हाम्रो मुक्तिदाता येशू ख्रीष्टको नाउँमा माग्दछौ। आमेन। अब यस बिहानीमा बोल्दै जाँदा हामी तपाईँको ध्यान यस पाठमा आकर्षण गर्न चाहन्छौ जुन मैले बोल्नको निम्ति चुनेको छु त्यस दिन कलवरीमा। यो यस्तो देखिन्छ कि यो थोरै ऋतु भन्दा बाहिर हुनेछ, यो गुड फ्राइडेमा हुनुपर्छ भन्दा कलवरी प्रत्येक दिन स्मरण गरिनु पर्दछ र हामीले यस विषयमा धेरै पटक सुनिसकेका छौँ, धेरै पटक यस विषयमा पढेका छौँ। समयको सुरुवातदेखि नै प्रचारकहरूले यस विषयमा प्रचार गरेका छन्, गायकहरूले युगौंदेखि यस विषयमा गाएका छन्, अगमवक्ताहरूले यो हुनुभन्दा 4000 वर्ष अगाडिदेखि नै यस विषयमा भनेका थिए र आजका दिनका अगमवक्ताहरूले पनि त्यो घटना भएको दिनलाई देखाउँछन्। यो अत्यन्त महत्वपूर्ण दिन हो, यो ती दिनहरू मध्ये अत्यन्त महत्वपूर्ण दिन हो जुन परमेश्वरले तल पृथ्वीमा राख्नुभएको थियो र यदि मानव जातिको निम्ति कलवरी यति महत्वपूर्ण दिन हो भने मलाई लाग्छ हामी यसलाई फर्केर जाँच्दा र यसले हामीमा के अर्थ राख्छ भने हेर्दा असल हुनेछ, किनकि म निश्चित छु कि यस अन्तिम घड़ी जुनमा हामी जिइरहेका छौं हामी परमेश्वरको प्रत्येक महत्व खोजिरहेका छौं जुन हामीले थाहा गर्न सक्छौं र ती सबै जुन हामीले भेटाउन सक्छौं हामी यहाँ सिक्न आएका छौं यो देख्न कि के चाहिँ हाम्रो निम्ति हो र परमेश्वरले हाम्रो निम्ति के गर्नुभएको छ र यो हेर्न कि के चाहिँ परमेश्वरले हाम्रो निम्ति गर्छु भनी प्रतिज्ञा गर्नुभएको छ र त्यही नै कुरा हो जसको निम्ति हामी मण्डलीमा आउँछौं। त्यसैले नै प्रचारकले प्रचार गर्छन्, त्यसैले नै उसले अध्ययन गर्छ र वचनमा मनन र प्रेरणाको निम्ति खोजी गर्छ किनभने ऊ परमेश्वरका मानिसहरूको निम्ति सार्वजनिक दास हो र उसले केही यस्तो कुरा थाहा पाउन प्रयास गरिरहेको छ जसले जुन परमेश्वरले आफ्ना मानिसहरूलाई भन्न पर्नेछ, केही यस्तो कुरा जसले तिनीहरूलाई मदत गर्छ। हुन सक्छ यसले हुन सक्छ तिनीहरूको पापमा तिनीहरूलाई दोषी तुल्याउला तर यो तिनीहरूलाई उचाल्नको निमित्त मदत हुनेछ ताकि तिनीहरूले आफ्नो पाप त्याग्न सकेको होस् र त्यसपछि प्रभुलाई सेवा गर्न उचालेको होस् र सेवकहरूले यी कुराहरू खोज्नु पर्दछ र यो दिन अत्यन्त महत्वपूर्ण भएको हुनाले महान दिनहरू मध्ये एउटा भएकोले आउनुहोस् हामी तीन भिन्न कुरा हेर्नेछौ त्यस दिनले हाम्रो निम्ति के अर्थ राख्छ भनेर हामीले सयौं कुराहरू लिन सक्छौ तर यो बिहानीमा मैले मात्र तीनवटा कुरा चुनेको छु महत्वपूर्ण कुराहरू जुन हामी आउने केही क्षणसम्मको लागि त्यस कलवरीले हाम्रो निम्ति के अर्थ राख्छ भनी हेर्न चाहेका छौ र म प्रार्थना गर्छु कि त्यसले यहाँ उपस्थित प्रत्येक पापीलाई दोषी ठहराउनेछ, यसले प्रत्येक सन्तलाई आफ्नो घुँडा टेक्ने बनाउनेछ, त्यसले प्रत्येक बिरामी व्यक्तिलाई आफ्नो विश्वास परमेश्वर प्रति उचाल्ने खालको बनाउनेछ र निको भइजानेछ, प्रत्येक पापी बचाइनेछ, प्रत्येक विश्वासमा पछि हटेकाहरू फेरि फर्केर आउनेछन् र आफैमा लज्जित हुनेछन् र प्रत्येक सन्त आनन्दित हुनेछन् र नयाँ पकड र नयाँ आशा लिनेछन्। एउटा महान महत्वपूर्ण कुरा जुन कलवरी हाम्रो निम्ति र संसारको निम्ति अर्थपूर्ण छ कि यसले पापको प्रश्न एकचोटि सदाको लागि सुल्झाइदिएको छ। मानिस पापको दोषी पाइएको थियो र पाप यस्तो एउटा दण्ड थियो जुन कुनै पनि मानिसले मूल्य चुकाउन सक्दैन थियो। दण्ड यति भयंकर थियो कि कसैले पनि दण्डको मूल्य चुकाउन सक्दैन थियो। म साँचो रूपमा विश्वास गर्छु कि परमेश्वरले त्यही रूपमा नियुक्त गर्नुभएको थियो कि दण्ड यति ठूलो हुनेछ कि कुनै पनि मानिसले त्यसको मूल्य तिर्न सक्ने थिएन ताकि उहाँ स्वयंले मात्र त्यो तिर्न सकोस्। अब पापको दण्ड मृत्यु थियो र हामी सबैजना पापमा जन्मियौ, अधर्मी भई आयौं, संसारमा झूठ बोल्दै आयौं, त्यसैले त्यहाँ हामी मध्ये कोही पनि थिएन जो योग्यको थियो वा तिनीहरूले संसारमा कोही पनि योग्यको भेटाएनन्
The devil was a condemned creature for his disobedience.
र पाप संसारमा सुरु भएको होइन, पाप स्वर्गमा सुरु भयो। लुसिफर दुष्ट पृथ्वीमा फालिनुभन्दा पहिले आफ्नो अनाज्ञाकारिताले एउटा दण्डित सृष्टि थियो। पाप स्वर्गमा सुरु भयो, जहाँ परमेश्वरको स्वर्गदूतहरू र त्यस्तै राख्नु भएको थियो, र त्यही आधारमा उहाँले मानव जातिलाई राख्नुभयो। ज्ञान, ज्ञानको रूख, जीवनको रूख र ज्ञानको रूख, जहाँ मानिसले आफ्नो चुनाव चुन्न सक्थ्यो। र जब लुसिफरलाई आफ्नो इच्छा अनुसार चुन्नलाई प्रभुत्व दिइएको थियो, त्यसले परमेश्वरसँग भएको भन्दा राम्रो चिज खोज्यो, त्यसले समस्या सुरु गर्यो। र त्यहाँ पापको निम्ति एउटा मूल्य थियो, त्यो मूल्य मृत्यु थियो, मृत्यु दण्ड थियो। र त्यो हामी यसको ठूलो विस्तृत रूपमा जान सक्छौ, किनभने म विश्वास गर्दिन कि त्यहाँ एउटा मृत्यु बाहेक अर्को केही छ भनेर, त्यहाँ एउटा जीवन छ। र म विश्वास गर्छु कि एउटा मानिस जोसँग अनन्त जीवन छ त्यो कहिल्यै पनि मर्न सक्दैन, र म विश्वास गर्छु कि त्यहाँ त्यो प्राणको निम्ति पूर्ण विनाश छ जसले पाप गर्दछ, किनकि बाइबलले भन्दछ त्यो प्राण जसले पाप गर्दछ त्यो निश्चय नै मर्नेछ। मानिस होइन, त्यो प्राण जसले पाप गर्दछ, त्यसैले सैतान निश्चय नै पूर्ण रूपले नाश हुनको निम्ति मर्ने नै छ। कतिसम्म म युनिभर्सलिस्टको भनाइसँग असहमत छु, जसले सैतान बचाइनेछ भन्छन्, त्यसले उसले पाप गर्यो र उनै पापको सुरुवातकर्ता हो, र उसको प्राणले पाप गर्यो, र ऊ एउटा आत्मा थियो, त्यो आत्मा पूर्ण रूपले विनाश गरिनेछ, त्यसको केही पनि बाँकी नरहने गरी। र प्रारम्भमा जब पापले पृथ्वीलाई प्रहार गर्यो, स्वर्गबाट एउटा कालो धातुको पाता खसे जस्तो त्यसले अक्षरश पृथ्वीलाई पक्षाघात गरायो। त्यसले प्रत्येक सृष्टिलाई पृथ्वीमा फालिदियो र परमेश्वरका सबै सृष्टिलाई बन्धनमा पारिदियो। मानिस मृत्यु, बिमारी, समस्या, दुःखको बन्धन मुनि पुग्यो, सबै प्रकृति त्यसैसँग गिर्यो। पाप एउटा संवेदनाहारी थियो, त्यसले वास्तवमै पृथ्वीलाई पक्षाघात गरिदियो, र त्यसपछि हामी यहाँ आशा विहीन भई बसेका थियौं, किनकि प्रत्येक सृष्टि त्यसको अधीनमा थियो र पृथ्वीमा जन्मने हरेक त्यसको अधीनमा थियो। त्यसैले यो यस्तो एउटा स्थानबाट आउनु पर्थ्यो जहाँ कुनै पाप थिएन। यो पृथ्वीबाट आउन सक्दैन थियो। हामी मध्ये एकले अर्कोलाई उद्धार गर्न सक्दैनौ, यो अर्कोबाट आउनु पर्थ्यो। त्यसैले जब मानिसले यो थाहा पाए कि ऊ आफ्नो परमेश्वरबाट अलग पारियो, ऊ डुलुवा भयो, तिनीहरू रोए, तिनीहरू कराए, तिनीहरूले विलाप गरे, तिनीहरू पर्वतहरूबाट भएर र मरूभूमिहरूबाट भएर भौतारी रह्यो, त्यो सहर खोज्दै जसको निर्माणकर्ता र सृजनाहार परमेश्वर हुनुहुन्थ्यो। किनकि मानिसले जानेको थियो कि यदि ऊ परमेश्वरको उपस्थितिसम्म पुग्न मात्र सके, उसले उहाँसँग बोल्न सक्ने थियो, तर त्यहाँ कुनै पनि बाटो थिएन। ऊ कहीँ हराएको अवस्थामा थियो, उसलाई थाहा थिएन कुन बाटोतर्फ फर्कने, त्यसैले ऊ मात्र आफ्नै बाटो भई भौतारियो, कुनै ठाउँ पत्ता लगाउन, ताकि ऊ त्यो स्थानमा फेरि फर्किन बाटो पाउन सकोस्। ऊ भित्र भएको केही कुराले उसलाई भन्यो कि ऊ एउटा स्थानबाट आएको थियो जुन सिद्ध थियो। यस बिहानीमा त्यहाँ एउटा पनि यस्तो व्यक्ति छैन यो देखिएको दर्शकहरूमा वा चुम्बकीय टेपका श्रोताहरूमा, जुन यो सारा संसारभरि जान्छ, यहाँ कोही पनि त्यस्तो छैन या कहीँ पनि ठाउँमा जसले सिद्धतामा खोज्दछ। तपाईँले तपाईँको बिल तिरिएको पाउनुहुन्छ, तपाईँले सोच्नुहुन्छ यसले सबै कुरा चुक्ता गर्यो। जब तपाईँले तपाईँको बिल भुक्तान गरिएको पाउनुहुन्छ, त्यसपछि तपाईँको परिवारमा केही बिमार भएको हुन्छ, जब बिमार सबै ठिक भइसकेको हुन्छ, त्यसपछि तपाईँले अझै धेरै बिल तिर्न पर्ने हुन्छ। प्रथम कुरा तपाईँ यो जान्नुहुन्छ तपाईँको कपाल खैरो हुँदै गएको छ र तब तपाईँ फेरि फर्केर जवान हुन चाहनुहुन्छ र त्यहाँ निरन्तर हर समयमा त्यस्तो केही हुन्छ र किनभने त्यो पापको तरङ्गले हुन्छ तर तपाईँको हृदयमा किनभने तपाईँले त्यही खोज्नुहुन्छ त्यसले देखाउँछ कि त्यहाँ एउटा ठाउँ छ जहाँ सिद्धता छ कुनै एउटा ठाउँमा त्यहाँ केही छ त्यही नै कारण हो धेरै पटक आजको दिनसम्म पापीहरूले अझै पनि यस विषयमा भौतारी रहन्छ एउटा सुन्दर जवान युवती लोकप्रिय हुनको निम्ति उसको कपालको ताला काटिदिन्छ उनी सुन्दर बन्नको निमित्त मुहार रङ्ग्याउँछ उसलाई त्यस्तै देखाउनको निमित्त त्यस्ता लुगा लगाउँछ किनभने त्यो मात्रै यस्तो कुरा हो जुन उसले पाउन सक्छ फेरि फर्केर आउनको निम्ति कतै न कतै केही खोज्ने कोसिस गर्न सक्छ जब उसले पुरुषले उनलाई सिटी बजाउन सक्ने बनाउन सक्छ भने उनी प्रति मस्किने र उनी प्रति जिस्काउने बनाउन सक्छ जवान युवाले पनि स्त्री प्रति त्यही गर्नेछ उनी प्रति आफैलाई आकर्षण बनाउन खोज्छ छिमेकीहरूले एउटा घर निर्माण गर्छ र त्यसलाई एउटा निश्चित प्रकारमा रूप दिन्छ किनभने त्यो उसको छिमेकीको भन्दा केही राम्रो देखिनेछ यो हरेक समयमा हामी केही कुराको खोजी गरिरहेका हुन्छौँ र केही कुरा थोरै पहिलेको भन्दा केवल माथि माथि जान्छ एउटा जवान युवतीले अर्को जवान युवती उनी भन्दा केही लोकप्रिय भेटाउँछ छिमेकीले उसको भन्दा केही राम्रो अर्कैको घर भेटाउँछ एउटा स्त्रीले उनले लगाएको भन्दा राम्रो देखिने केही निश्चित तरिकाले लुगा लगाएको पाउँछ यो हामीभित्र केही छ जसले केही खोजिरहेको छ र यसले देखाउँछ कि हामी हराएका छौ हामी त्यो केही पाउन चाहन्छौ जसले हामीलाई त्यो सन्तुष्टिमा ल्याउनेछ जसले हाम्रो भोकको खाली ठाउँ भरिदिनेछ तर यस्तो देखिन्छ कि हामीले त्यो पाउन सक्दैनौ मानव जातिले यो युगौंदेखि कोसिस गरेको थियो तिनीहरू यसको लागि रोएका थिए तिनीहरू कराए तिनीहरूले ती सबै गरेर हेरे जुन तिनीहरूले गर्न जानेका थिए तर अझै पनि तिनीहरूले पत्ता लगाउन सकेनन् संसारमा भएर भौतारी रहे अन्तत एक दिन त्यो त्यस कलवरीको दिन थियो त्यहाँ एकजना जो महिमाबाट तल आएका थिए एकजना येशु ख्रीष्टको नाउँमा परमेश्वरको पुत्र जो महिमाबाट आउनुभएको थियो र कलवरी बन्यो त्यही नै दिन थियो जुन दिन मूल्य तिरिएको थियो र सदाको लागि पापको प्रश्न सुल्ट्याइएको थियो र त्यसको लागि त्यो बाटो खोलिदियो जुन कुराहरूको निम्ति हामी भोको र त्रिसित थियौं त्यसले त्यो सन्तुष्टिको स्थान ल्याइदियो त्यहाँ कुनै पनि मानिस छैन जो कहिल्यै त्यो कलवरीमा गएको छ र त्यो प्रकारले हेरिएको छैन जुन रूपमा त्यो थियो सबै कुरा जुन उहाँले जहिले इच्छा गरेको थियो या चाहेको थियो त्यो पूरा गरियो जब उहाँ त्यो स्थानमा पुग्नुभयो त्यो अत्यन्त महत्वपूर्ण दिन थियो र यति महत्वपूर्ण चीज थियो त्यसले संसारलाई हल्लाइदियो त्यसले संसारलाई यसरी हल्लाइदियो जस्तो कि त्यो पहिले कहिले हल्लिएको थिएन जब येशु कलवरीमा मर्नुभयो र पापको प्रश्नलाई मूल्य चुक्ता गर्नुभयो यो पापमय संसारमा अन्धकार छायो मध्य दिनमा नै सूर्यले आफ्नो उज्यालो दिन छोड्यो त्यसमा भएको रोग थियो र चट्टान काम्यो पहाड चिरा पर्यो र मुर्दा शरीर चिहानबाट बाहिर उछिटियो त्यसले के गर्यो परमेश्वरले कलवरीमा शून्य तुल्याउनु भयो उहाँले त्यो शैतान भनिने पशुलाई सदाको निम्ति घाइते बनाउनु भयो अब त्यो त्यस दिनदेखि झन बढी क्रोधित भएको छ किनभने त्यसले मानव जातिमा ज्योति ल्याएको छ र कसैलाई थाहा छ कि एउटा घायल जनावर उसको सबैभन्दा भीषण हो उसको टुटेको ढाडले घिस्रिन्छ अब शैतान कलवरीमा पराजित पारिएको थियो पृथ्वीले त्यो त्यसरी प्रमाणित गर्यो सबैभन्दा ठूलो मूल्य चुक्ता गरेको थियो र मात्र एकजना जसले त्यो तिर्न सक्थ्यो उहाँ आउनुभयो र त्यो कलवरीमा पूरा गर्नुभयो त्यही नै हो जहाँ सबैभन्दा ठूलो मूल्य चुक्ता गरियो त्यो त्यही कुराहरू मध्ये एउटा थियो त्यो परमेश्वरले खोज्नु भएको थियो कुनै मानिस योग्यको थिएन कुनै मानिस सक्षम थिएन कुनै मानिसले त्यो गर्न सक्दैन थियो र परमेश्वर आफै आउनुभयो र मानिस बन्नुभयो र मानव जीवन जिउनुभयो मानिसको आकांक्षाभित्र रहनुभयो र कलवरीमा क्रुसमा टागिनुभयो र त्यहाँ जब शैतानले सोच्यो कि उहाँले यो गर्नुहुन्न उहाँ त्यसबाट भएर जानुहुन्न, उहाँ गेसमनीबाट र सबै ती परीक्षाबाट भएर जानुभयो जुन भएर अरू मानिस कहिल्यै जानु परेको थिएन। उहाँ त्यसबाट भएर जानुभयो जसरी अरू मानिसहरू पनि गएको छ, तर उहाँले चाहिँ मूल्य चुक्त गर्नुभयो र त्यही हो जसले संसारलाई अंधकार बनायो, शल्यक्रिया गर्नलाई बेहोस बनाउने औषधि जस्तो। जब एउटा वैद्यले रोगीलाई बेहोस बनाउने औषधि दिन्छ, उसले त्यसो गर्नुभन्दा अगाडि पहिला रोगीलाई हल्लाउँछ। र जब परमेश्वरले मण्डलीलाई शल्यक्रिया दिँदै हुनुहुन्थ्यो, संसारलाई बेहोस पार्ने औषधि दिनुभयो र प्रकृतिले स्वभाव बटार्यो। कुनै आश्चर्य छैन कि परमेश्वर मानव शरीरमा मर्दै हुनुहुन्थ्यो। त्यो नै यस्तो घडी थियो जुन संसारले हेर्दै थियो, तरै पनि धेरै जनाले त्यो थाहा पाएका थिएनन्, जस्तो आजको दिनमा छ। धेरैले यी कुराहरूमा हेरेका छन् र पनि तिनीहरूले ती कुराहरूलाई चिन्दैनन्। तिनीहरूले यी कुराबाट केही बुझ्दैनन्। तिनीहरूले अझै पनि मोजमस्तीहरू र संसारका कुराहरू नै खोजिरहन्छन्, त्यसबाट आफ्नो बाटो पाउन खोज्छन्। त्यहाँ धेरै कैयौं संकेत पत्र थियो जसले त्यो दिनलाई दर्शाउँथ्यो, धेरै महान छायाको रूपमा थियो। यसलाई थुमाले, गोरु, ढुकुर र यी सबै कुराहरूद्वारा छायाको रूपमा देखाएको थियो, तरै पनि यसले केही तोड्न सकेन। त्यसले त्यो मृत्युको पकडलाई तोड्न सकेन जहाँ सैतानले पृथ्वीमा राखेको छ। त्यही चट्टान जहाँ त्यो एक समय हिँडेको थियो, पृथ्वीको तल र माथि जलिरहेको गन्धकमा लुसिफर बिहानीको पुत्र थियो र त्यो एक समय पृथ्वीमा हिँडेको थियो जब त्यो जलिरहेको ज्वालामुखी थियो। ठिक त्यही चट्टान त्यो चिसिएको थियो जब येशू कलवरीमा मर्नुभयो, पृथ्वीबाट धुवा निक्लिआएको थियो। त्यो मूल्य जुन चुक्ता गरियो र सैतानको बन्धन तोडियो, परमेश्वरले फेरि पनि मानिसको हातमा राखिदिनुभयो। त्यो पहिलेको अवस्थामा जुन मानिसले खोजिरहेको थियो, अब उपरान्त उसले रुनु पर्ने छैन। हान्नुभयो जब उहाँले सैतानको मेरुदण्ड, पापको मेरुदण्ड, बिमारी त्यो कलवरीमा भास्नुभयो र यसले पृथ्वीको सबै मरणशील जातिलाई परमेश्वरको उपस्थितिमा पापको क्षमा सहित फर्कायो। हालेलुया, हाम्रा पापहरू क्षमा दिइएको छ। अब कति पनि सैतानले हामीलाई परमेश्वरबाट टाढा अध्यारोमा लाने छैन। त्यहाँ एउटा राजमार्ग बनाइएको छ, त्यहाँ एउटा टेलिफोन राखिएको छ, त्यहाँ महिमासम्म जाने एउटा लाइन छ जसले हरेक व्यक्तिलाई त्यो लाइनसम्म जाने बनाउँछ। यदि एउटा मानिस पापले भरिपूर्ण छ भने त्यसले केन्द्रीयसम्म जोड्छ, उसलाई त्यो पापबाट क्षमा गरिन सकिन्छ। र त्यो मात्रै होइन, तर त्यो पापको मूल्य तिरिएको छ। ओ, तपाईँ भन्नु पर्दैन कि म योग्यको छुइनँ भने, पक्कै पनि तपाईँ योग्यको हुनुहुन्न, न त तपाईँ कहिल्यै हुन सक्नुहुनेछ। तर जो योग्यको हुनुहुन्छ, उहाँले तपाईँको स्थान लिनुभयो, तपाईँ स्वतन्त्र हुनुहुन्छ। तपाईँ अब कति पनि भौता दिनु पर्दैन, तपाईँ त्यहाँ दुनियाँमा त्यो मजमस्ती खोज्ने मानिस हुनु पर्दैन। त्यहाँ रगतले भरिएको मुहान छ जुन इमानुएलको नसाबाट झरेको छ। जब पापीहरू बाढीको मुनि डुब्छन्, तिनीहरूको सबै दोषको कलङ्क हराउँदछ। तपाईँ हराइनु पर्दैन, त्यहाँ एउटा राजमार्ग छ र एउटा बाटो छ र त्यसलाई पवित्रताको बाटो भनिन्छ। अशुद्ध त्यहाँबाट भएर जान सक्दैन, किनकि पहिलो उहाँ मूलबाट भएर आउनुहुन्छ र त्यसपछि उहाँ राजमार्गमा प्रवेश गर्नुहुन्छ। उहाँले सैतानको शक्तिलाई तोड्नुभयो। यस पृथ्वीमा उहाँले नरकको ढोका ती सबै थुनिएकाहरूको निम्ति खोल्नुभयो, तिनीहरूको निम्ति जो बन्दीगृहमा मृत्युको डर मानिरहेका थिए। जब मृत्यु आउनेछ, उनको निम्ति के हुनेछ भनी भय मानिरहेका थिए। कलवरीमा उहाँले ती बन्दीगृहका ढोकाहरू खोलिदिनुभयो, सबै कैदीलाई स्वतन्त्र छोडिदिनुभयो। तपाईँ अब उपरान्त पापद्वारा चेपिनु पर्दैन। तपाईँले अब तपाईँको सदस्यहरूको पाप, मदिरापान, धुम्रपान, जुवातास, झुटो बोल्नु प्रति झुक्न पर्दैन। तपाईँ इमान्दार, न्यायसङ्गत भई अझै सिधा हुन सक्नुहुन्छ र सैतानले त्यस विषयमा केही गर्न सक्दैन, किनभने तपाईँको त्यस पंक्तिमा पकड छ, एउटा जीवन रेखा जुन युगौंदेखिको चट्टानमा स्थिर रहन्छ। तपाईँलाई त्यसबाट केहीले हलाउन सक्दैन, कुनै बतासले तपाईँलाई हलाउन सक्दैन, कहिले सक्दैन। मृत्यु आफैले पनि परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। जुन ख्रिस्ट येशूभित्र छ, त्यही नै कलवरीको अर्थ हो। मानिसहरू जो बन्धनमा थिए, ती सबै स्वतन्त्र छोडिए मानिसहरू जो मृत्युको भयमुनि थिए अब तिनीहरू मृत्युको डर मान्नु पर्दैन। एउटा मानिस जो त्यो एउटा शहरको चाह गर्दछ जसको निर्माणकर्ता र सृजनाहार परमेश्वर हुनुहुन्छ, उसले त्यो राजमार्गमा कदम राख्न सक्दछ र आफ्नो मुहार स्वर्गतर्फ राख्न सक्दछ किनभने ऊ स्वतन्त्र छ। हालेलुया। उसको उद्धार भएको छ। ऊ अब कति पनि भौतारिनु पर्दैन किनकि त्यहाँ तपाईँ सही हुनुहुन्छ या हुनुहुन्न भने जान्ने तरिका छ। परमेश्वरले हामीलाई जीवन दिनुहुन्छ। हाम्रो पापहरू गइसकेको छ। त्यस दिन कलवरीमा मूल्य चुक्ता गरिसकेको छ। जब हामी ती सबै देख्छौ कविले लेखेका कुरामा कुनै आश्चर्य लाग्दैन। मध्य फाटेका चट्टानहरू र अन्धकार छाएको आकाश, मेरो मुक्तिदाताले शिर झुकाई मर्नुभयो, खुल्दै गरेको घुम्टोले मार्ग प्रकट गरिदियो, स्वर्गका आनन्दहरू र अन्त्यरहित दिनहरूको। अब्राहम त्यो राष्ट्रमा भएर शहरलाई खोज्दै भौतारिनु पर्दैन थियो। पापीहरू अब उपरान्त भौतारिनु पर्दैन, चाहे ऊ बचाइन सक्छ या सक्दैन। बिमारी मानिसले भौतारिनु पर्दैन, चाहे ऊ निको होस् या नहोस्। त्यो खुल्दै गरेको घुम्टोले त्यस दिन कलवरीमा पूर्ण विजयको प्रकाश दिँदै थियो। परमेश्वरले उहाँको आत्माको शक्ति हामीलाई दिनुभयो। यी सबै कुराहरू माथि विजय भई जिउनलाई हामीलाई मात्र विश्वास गर्नको निम्ति भन्नुभयो। त्यो त्यस दिन कलवरीमा भयो। त्यहाँ कुनै पनि त्यस्तो दिन थिएन, त्यहाँ कहिल्यै पनि त्यस्तो दिन हुने छैन। त्यो अब उपरान्त आवश्यक छैन। मूल्य चुकाइसकेको छ र हामी सबैको उद्धार गरिएको छ। परमेश्वरलाई धन्यवाद, हाम्रो उद्धार गरिएको छ। तपाईँले त्यसको विषयमा अब भौतारिनु पर्दैन। अब यसको विषयमा कुनै पनि अन्दाज गरिनु पर्दैन। त्यो सबै टाढा लगिएको छ। त्यस घुम्टोले वापस पर्दा तानिदिएको छ र हामीहरू राजमार्ग स्थित बसेका छौँ। अब कहीँ भौतारिनु छैन, तर मात्र विश्वास गरी हिँड्नु छ। हामी ठिक परमेश्वरको उपस्थितिमा हिँड्छौँ। अब्राहमले थाहा पाएका थिए र अन्य अरूले थाहा पाएका थिए कि जब तिनीहरूले त्यस सहरलाई खोज्दै थिए, तिनीहरूले थाहा पाएका थिए कि तिनीहरू कुनै अर्कै ठाउँका हुन्। केही घटना भएको थियो। तिनीहरू पक्षघात भएका पृथ्वीमा बाँचिरहेका थिए। भूकम्प आयो, हुरी बतास आयो, युद्ध र हत्याराहरू, ब्वासो र भेडालाई एक अर्कामा खुराक बनाइयो वा भेडा ब्वासोलाई खुवाइयो र सिंहले गोरुलाई खायो, त्यो सही देखिँदैन। त्यहाँ केही खराबी छ। उनले थाहा पाएका थिए त्यहाँ केही गलत छ भनेर। मानिसहरू र भाइले भाइलाई मारेको छ, पिताले छोरालाई मारेको छ, छोराले पितालाई मारेको छ, त्यहाँ केही गलत छ। उनी बुढो हुँदै गएको छ, उनी मर्दैछ, उनी ओइलाउँदै जाँदैछ, बिमारी उमाथि छ, उनी बन्धनमा छ। वृक्ष त हुर्किन्छ तर अमर छैन, तिनीहरू मर्छन्। डाँडाहरू बदलिन्छ, समुद्र सुकेर जान्छ, पानी सकिँदै जान्छ, त्यहाँ केही गलत छ, मर्छन्। र उनले एउटा यस्तो ठाउँ देख्यो, एउटा यस्तो सहर जहाँ त्यस्तो केही पनि हुँदैन। उनले जानेका थिए यदि उनी कहिल्यै त्यो एकजनाको उपस्थितिमा पुग्न सके जसले यी सबै सही बनाउनु भयो, उनले उहाँसँग बोल्न सक्ने थिए। ओ कस्तो सौभाग्यको पापी छौ यस बिहानीमा यो जान्दा कि तपाईँले अब बाटो पाउनु भएको छ। त्यस दिन कलवरीमा बाटो खोलियो। ती सबै जो पुर्खाहरूले खोज्दै थिए र देखेका थिए, कलवरीले तपाईँलाई त्यो सित्तैमा दिएको छ। तपाईँले कसरी त्यसलाई इन्कार गर्न सक्नुहुन्छ? कसरी त्यो नामधारी संगठित मण्डलीमा सामेल हुनको निम्ति त्यसलाई ठुक्राउनुहुन्छ? कसरी तपाईँले संसारको मोजमस्तीको सट्टामा त्यसलाई ठुक्राउन सक्नुहुन्छ? किन त्यसलाई स्वीकार नगर्ने? त्यो खुल्दै गरेको पर्दाले एउटा मानिसलाई ठिक परमेश्वरको उपस्थितिमा कुनै पनि पाप र त्यसको कुनै पनि किसिम रहितमा फर्काएर ल्याउँछ र त्यो बाटो उसको अगाडि तयार पारिदिन्छ ती कुराहरूको निम्ति जुन उसले खोजिरहेको छ। स्वर्ग, महिमा, शान्ति, अनन्त जीवन, सबै कुरा उसको अगाडि हुन्छ। त्यो दिन शैतानको शक्तिको लागि मृत्युको झट्का थियो। त्यसले सबै कुरा समाप्त गरिदियो र मैले उहाँलाई त्यहाँ देख्न सक्छु। उहाँ अदनको थुमा हुनुहुन्थ्यो। त्यही नै सबैभन्दा प्रथम संकेत जुन त्यसबाट आयो। जब हाबिल विश्वासद्वारा उनले परमेश्वरलाई कैनले भन्दा अझै उत्तम बलिदान चढाए, उनले थुमाको गर्दनको वरिपरि दात बाँधिदिएको हुनुपर्छ र चट्टानमा तानेर ल्याएका थिए। एउटा पत्थर हातमा लिए, एउटा भालाको निम्ति र उसको सानो शिर तान्यो र उसको घाँटी काटिदियो जबसम्म त्यो मरेन र उसको उन आफ्नै रगतमा धोइयो उसको रगतमा ऊ रगतामे भयो त्यो एउटा छायाको रूपमा थियो तर त्यो दिन कलवरीमा त्यहाँ यस पृथ्वीमा कुनै थुमा थिएन तर त्यो परमेश्वरको थुमा थियो जो मर्दै थियो आफ्नै रगतमा रगतामे हुनुभएको थियो उहाँलाई काटियो र छेडियो र पिटियो र थुकियो र लज्जित पारियो र मारियो र सबै थोक गरियो संसारद्वारा र रगत उहाँको शरीरको भागबाट थोपा थोपा चुहिरहेको थियो जब हाबिलको थुमा मर्यो त्यो भाषा बोल्दै मर्यो जुन हाबिलले बुझ्न सक्दैन थियो त्यो कराउँदै थियो र जब परमेश्वरको थुमा त्यस दिन मर्नुभयो उहाँले यस्तो भाषामा बोल्नुभयो जुन कसैले पनि बुझ्न सकेनन् मेरो परमेश्वर किन तपाईँले मलाई त्याग्नुभयो त्यो परमेश्वरको थुमा थियो टुक्रा टुक्रामा काटिएको छेडिएको उहाँ त्यही नै थुमा थियो जुन हाबिलको मस्तिष्कमा त्यस बेला थियो जब उनले स्त्रीको प्रतिज्ञाको सन्तान देखेका थिए उहाँ त्यही नै थुमा हुनुहुन्थ्यो जुन दानियलले देखेका थिए जुन एउटा पहाड़बाट ढुङ्गा काटिएको थियो तर मानिसको हातबाट थिएन उहाँ नै त्यो चक्काको बीचको चक्का हुनुहुन्थ्यो अगमवक्ताहरूको निम्ति ती सबै जुन तिनीहरूले भविष्यवाणी गरेका थिए ती सबै त्यस कलवरीको दिनमा पूरा हुन आयो त्यसले महान कुरा भित्र ल्यायो त्यसले शैतानको ढाड बाँचिदियो पहिलो त हामीले त्यस दिनको अर्थ के हो भनी खोज्नु पर्दछ दोस्रो त्यो दिनले हाम्रो निम्ति के गर्यो भनी हेर्नु पर्दछ अहिले त्यसले हाम्रो निम्ति के गर्यो अब म तेस्रो आउनुहोस् हेरौँ त्यस दिनको लागि हामीले के गर्नु पर्दछ हामीले के गर्नुपर्छ त्यसको लागि पहिलो त हामीले त्यसमा हेर्नुपर्छ त्यो महान दिनको लागि सबै दिनहरू मध्येको सबसे ठूलो दिन पापको मूल्य सुल्ट्याएको थियो शैतानको शक्ति तोडिदिएको थियो र अब त्यसको बापतमा हामीले के गर्नुपर्छ भनी हामी हेर्न चाहन्छौ अब जब यीशु कलवरीमा मर्नुभयो त्यसको बापतमा त्यस दिन कलवरीमा उहाँले हाम्रो पापको निम्ति मूल्य मात्रै तिर्नु भएन तर उहाँले मूल्य पनि तिर्नुभयो र हामीले उहाँलाई पछ्याउन सक्नको लागि बाटो पनि बनाइदिनुभयो किनकि हामी जसरी पापमा गिरेको आदमको उद्धार गरियो जसरी आदमलाई आत्माले डोर्यायो पहिलो आदमलाई जसको नियन्त्रणमा सारा प्रकृति थियो तब हामी दोस्रो आदम वा पृथ्वीका मानिसहरू ख्रिस्टद्वारा उद्धार गरियो त्यस कलवरीको दिनदेखि मानिसले उहाँलाई पछ्याउन सक्यो जब उहाँ कलवरीमा मर्नुभयो उहाँले एउटा बाटो बनाउनु भयो उहाँले आत्मा दिई पठाउनु भयो पवित्र आत्मा जसलाई पृथ्वीमा तपाई र मेरो निम्ति त्यसमा भएर जिउनको लागि पठाइयो त्यही नै हो हाम्रो लागि कलवरीको अर्थ उहाँलाई पछ्याउनु हो पहिलो त्यसमा हेर्नुहोस् हेर्नुहोस् त्यसले हाम्रो निम्ति के गर्यो र अब हामीले के गर्नुपर्छ त्यसको सम्बन्धमा तपाईँले र मैले के चाहिँ गर्नुपर्छ अब हामी भन्छौ ठिक छ म त्यसको सम्मान गर्छु त्यो एकदम राम्रो तर हामीले त्यसलाई स्वीकार गर्नु पर्दछ र त्यसलाई स्वीकार गर्नको लागि उहाँको व्यक्तिलाई स्वीकार गर्नु पर्दछ ख्रिस्ट हाम्रो हृदयमा स्वीकार गर्नु पर्दछ तब हामी पापबाट स्वतन्त्र हुन्छौ अन्तत त्यहाँ कुनै पनि पापको बन्धन हामीमा झुन्डिने छैन परमेश्वर हामीले कहिल्यै पाप नगरे सर सिद्ध बलिदानले हामीलाई सिद्ध बनायो किनकि यसुले भन्नुभयो तिमीहरू पनि सिद्ध हो जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिता सिद्ध हुनुहुन्छ त्यसपछि त्यहाँ गर्न पर्ने बाँकी केही पनि छैन तर हामी परमेश्वरको उपस्थितिमा सिद्ध बनाइएका छौँ अब त्यही नै हो जहाँ हामीले हाम्रो स्थान गुमाउँछौ यदि हामीले हेरेनौ भने हामीले पछाडि फर्केर के थियौं त्यो हेर्न खोज्छौ र जबसम्म हामी के विगतमा थियौं त्यसमा फर्केर हेर्छौं भने त्यो बलिदान हाम्रो निम्ति व्यर्थको हुन्छ ओ के तपाईँ मण्डली त्यसलाई देख्न सक्नुहुन्न म कुनै पनि कार्यको कोसिस गर्दिन मैले सक्दिन र न त तपाईँले नै सक्नुहुन्छ त्यहाँ कोसिस गर्न पर्ने कुनै आवश्यकता छैन त्यो सुरु गर्नको लागि तपाईँ बाँचेको नै छैन जबसम्म विगतमा तपाईँले के गर्नुभयो त्यो फर्केर हेर्नुहुन्छ तर तपाईँले विगतमा के गर्नुभयो त्यसलाई फर्केर नहेर्नुहोस् त्यो कलवरीको दिनले तपाईँलाई के गर्यो त्यसमा हेर्नुहोस् त्यसले तपाईँको मूल्य चुक्ता गरेको छ त्यो प्रश्न त्यसले टुङ्गाइदिएको छ तिमीहरूका पापहरू सिन्दुरे रङका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन् तब तपाईँमा कुनै पाप छैन तपाईँ सिद्ध रूपमा पापरहित हुनुहुन्छ चाहे तपाईँले जेसुकै गरेको होस् वा जे पनि गर्नुहुन्छ तपाईँ अझै पनि पापरहित हुनुहुन्छ जबसम्म तपाईँले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार्नु भएको छ, तपाईँको पाप क्षमा गरिएको छ। कुनै पनि कुरा जुन क्षमा गरिएको छ त्यसको विषयमा माफी दिएको र भुलिदिएको हुन्छ। तब त्यसले के गर्छ? त्यो अवस्थापछि यसले तपाईँलाई उहाँको आत्मा दिन्छ उहाँलाई पछ्याउनको निम्ति, र अरू जसले उहाँलाई पछ्याइरहेका छन् तिनीहरूलाई उहाँले गर्नुभयो चाहिँ हामीले गर्नको निम्ति। उहाँ मात्र एउटा व्यक्ति हुनुहुन्थ्यो, सिद्ध मानिस। उहाँले आफ्नो जीवन दिनुभयो र उहाँले तपाईँको निम्ति एउटा उदाहरण बनाउनु भयो। अब हामीले के गर्नुपर्छ? अब पहिलो कुरा जो म भन्न चाहन्छु, येशु कहिल्यै पनि आफ्नो लागि जिउनु भएन। उहाँको जीवन अरूको निम्ति खर्चियो, त्यो सिद्ध रूपमा अनन्त जीवन हो। जब तपाईँले भन्नुहुन्छ तपाईँ मण्डलीमा जानुहुन्छ र तपाईँले असल कामहरू गर्नुहुन्छ त्यो राम्रो हो, तर जब तपाईँ आफ्नै लागि मात्रै जिउनुहुन्छ तपाईँसँग अनन्त जीवन छैन। अनन्त जीवन त अरूको निम्ति जिउनु हो। यो यसले प्रमाणित गर्यो जब यो परमेश्वरको थुमाको विषयमा आउँदछ। उहाँ जिउनुभयो र उहाँमा अनन्त जीवन थियो, किनभने उहाँ आफ्नै लागि जिउनु भएन, उहाँ अरूको निम्ति जिउनुभयो। र तपाईँले त्यस दिनलाई प्राप्त गरेर अनन्त जीवन प्राप्त गर्न सक्नुहुन्छ, र तपाईँ त्यस उपरान्त आफ्नै लागि जिउनु हुने छैन, तपाईँ अरूको लागि जिउनु हुनेछ। कसैले भनेका थिए, कसैले तपाईँलाई नराम्रो नामद्वारा बोलाउँदा कसरी तपाईँ उभिन सक्नुहुन्छ? तपाईँ आफ्नै लागि जिउनुहुन्न, तपाईँ अरूको निम्ति जिउनुहुन्छ, ताकि तपाईँले त्यस व्यक्तिलाई उद्धार दिलाउन सकोस्। तपाईँ छोरा छोरीहरू बन्नुभएको छ, र यसको समस्या यो छ कि मण्डलीले भुलेको छ कि तिनीहरू छोरा छोरीहरू थिए। तपाईँ एउटा छोरा हुनुहुन्छ, तपाईँले ख्रिस्टको स्थान लिनु हुँदैछ, तपाईँ छोरा हुनुहुन्छ, त्यसैले आफ्नो लागि नजिउनुहोस्, अरूको निम्ति जिउनुहोस्। ठिक छ भाइ प्रणाम, म यो भाइको निम्ति जिउन त सक्छु किनभने ऊ पक्कै पनि एउटा असल व्यक्ति हो। त्यो त्यस्तो होइन, त्यो व्यक्तिको निम्ति जिउनुहोस् जसले तपाईँलाई घृणा गर्छ, त्यो व्यक्तिको लागि जिउनुहोस् जसले सक्ने भए तपाईँलाई मार्न पनि खोज्छ। त्यही नै कुरा तिनीहरूले उहाँलाई पनि गरेका थिए। तिनीहरूले उहाँलाई मारे र उहाँ मर्नु पनि भयो, ताकि उहाँले तिनीहरूलाई बचाउन सकेको होस्। त्यो अनन्त जीवन हो। जब तपाईँ त्यो तपाईँको काखमा हुन्छ तब तपाईँले स्वर्गको सामना गर्दै हुनुहुन्छ, तर तपाईँले आफ्नै थोकहरू बलिदान गर्नुहुन्छ, त्यसलाई छोडिदिनुहुन्छ जसरी भेडाले आफ्नो ऊन दिन्छ। तपाईँ कलवरीतर्फ आफ्नो नजर राख्नुहोस्। म आशा गर्छु कि यसले तपाईँलाई त्यस स्थानमा पुर्याउन सहायता गर्नेछ। त्यही नै हो मण्डली, त्यही नै हो सबै मानिसले गर्नुपर्ने, कि तपाईँ के हो भनी पत्ता लगाउनुहोस् र उद्देश्य के हो। मण्डली केवल संगीत बजाउन र गीत गाउनलाई मण्डली आउँदैन। मण्डली त्यो ठाउँ हो जहाँ सच्चाइन्छ, इन्साफ परमेश्वरको घरबाट सुरु हुन्छ। हामीले आफूले आफैलाई मृत मान्नुपर्छ र ख्रिस्टको लागि जीवित रहनुपर्छ, तब ताकि हामीले आफैलाई उहाँको सेवामा उहाँलाई पछ्याउन बलिदान गर्न सक्नको निम्ति उहाँले बाटो बनाउनुभयो। यदि हामी उहाँलाई पछ्याउँछौ भने उहाँले जिउनु भएको जीवन हामीले अगुवाई गर्छौं, त्यो अद्भुत छ। येशूले भन्नुभयो र यसको विषयमा बोल्नुभयो। तपाईँलाई यस विषयमा केही टिप्पणीहरू म दिन्छु, यसलाई नछुटाउनुहोस्। येशूले भन्नुभयो, त्यस दिन उहाँले मानिसहरूलाई अलग गर्नुहुनेछ, भेडा र बाख्रा अलग गरे जस्तै, र उहाँले बाख्रालाई भन्नुहुनेछ देब्रेपट्टि उभिन र भेडालाई दाहिनेपट्टि उभिन भन्नुहुनेछ। र उहाँले बाख्राहरूलाई भन्नुभयो, मबाट दूर होइजाऊ, किनभने म भोको थिएँ र तिमीहरूले मलाई खानलाई दिएनौ, म झ्यालखानामा थिएँ तिमीहरूले मलाई भेट्न आएनौ, म नाङ्गो थिएँ तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, म तिर्खाएको थिएँ तिमीहरूले मलाई पिउनलाई दिएनौ, म बिमार थिएँ र तिमीहरू मलाई हेर्न आएनौ, त्यसैले मबाट दूर होइजाऊ। र भेडालाई चाहिँ उहाँले भन्नुभयो, म भोकाएको थिएँ र तिमीहरूले मलाई खान दियो, म नाङ्गो थिएँ र तिमीहरूले मलाई वस्त्र दियो, म बिमार थिएँ र तिमीहरूले मेरा सेवा गर्यो। र ध्यान दिनुहोस्, यो पाउनबाट मण्डली विफल नहुनुहोस्, यो तपाईँको हृदयमा सदाको लागि राख्नुहोस्। त्यो अन्जानमा गरिएको थियो, मानिसहरूले त्यो कर्तव्यको हेतुले गरेका होइनन्। एउटा व्यक्तिले केही तपाईँलाई केही अर्को दिन्छ, किनभने त्यो उसले गर्नु नै पर्छ। एउटा मान्छेले तपाईँलाई खुवाउँछ किनभने उनले त्यो गर्नु नै पर्छ। उसँग त्यो स्वार्थी विचार छ। त्यो तपाईँको जीवन नै हुनु पर्थ्यो, तपाईँको गतिविधि नै हुनु पर्थ्यो। यो ती भेडाहरूको लागि एकदमै अचम्मित कुरा थियो कि तिनीहरूले भने, प्रभु तपाईँ कहिले बोकाउनु भएको थियो र हामीले नखुवाउनु तपाईँलाई? कहिले तपाईँ बोकाउनु भयो र हामीले तपाईँलाई खुवायौं? तपाईँ कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईँलाई वस्त्र दियौं? कहिले तपाईँ तिर्खाउनु भयो र हामीले तपाईँलाई पिउनलाई दियौं? कहिले तपाईँ बिमार हुनुहुन्थ्यो र हामीले तपाईँको सेवा गर्यौं? त्यो एकदमै आपसे आप प्रेम भन्दा बाहिर थियो, मात्र तपाईँको जीवन त्यसमा रहेको थियो। परमेश्वर मानिसहरूलाई आपसे आप देख्न दिनुहोस् कि त्यो कलवरीले हाम्रो निम्ति के गर्यो भने। कहिले त्यस्तो हुनुहुन्थ्यो प्रभु? हामीले कहिले त्यो थाहा पाएनौ। हेर्नुहोस् येशूले फर्केर के भन्नुभयो, तिमीहरूले इसानामा एकजनालाई जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। निस्वार्थ जीवन कुनै दोस्रो सोच त होइन, त्यसको विषयमा सोच्नु छैन, तर तपाईँ यो संसारका थोकहरूको निम्ति यति मृत हुनुहुन्छ र ख्रिस्तमा अत्यन्त जीवित हुनुहुन्छ र त्यसैले राजमार्गमा हिँडिरहँदा कि यी कुराहरू आफसे आफ हुने कुरा भइदिन्छ, तपाईँ केवल गर्न पुग्नुहुन्छ। यो भनेर होइन, ठिक छ अब प्रभुले मैले त्यो गरेको चाहनुहुन्छ, त्यो त्यस्तो होइन। तपाईँ केवल उहाँको हिस्सा हुनुहुन्छ, उहाँको आत्मा तपाईँमा हुनुहुन्छ र तपाईँले त्यही तरिकाको क्रियाकलाप गर्नुहुन्छ जुन उहाँले गर्नुभयो। त्यो पत्याउनुहोस्। कुनै बाटो मानिसको नजरमा ठिक देखिएला तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। तिनीहरू सबै जो प्रभु प्रभु भन्छन् स्वर्गको राज्यमा प्रवेश गर्ने छैन, तर तिनीहरू जसले मेरो पिताको इच्छा पूरा गर्दछन्। मात्र तिनीहरूको हृदयबाट केवल स्वतन्त्र भई अब त्यस दिन कलवरीले त्यो मूल्य तिरिदियो ताकि हामी त्यो मार्ग बन्न सकौं। यो भन्न होइन, तपाईँलाई थाहा छ विधवा जोन्स एकपटक उनको कोइला सकिएको थियो र म गएँ र उनको निम्ति केही कोइला ल्याइदिए। म तपाईँलाई भन्छु, मैले एउटा भाइ देखे जसलाई साँच्चै नै सुटको कपडाको आवश्यकता थियो र म गए र उनको निम्ति एउटा सुटको कपडा लिएर आइदिए। परमेश्वरले भलो गर्नुभएको होस्। म एक इसाई हुँ। ओ तिमी स्वार्थी गरीब दरिद्र व्यक्ति, तिमी देखावट्यौ। तिम्रो देब्रे हातले के गर्यो दाहिने हातले थाहा नपाओस् र दाहिनेले के गर्यो देब्रेले थाहा नपाओस्। केवल प्रभुमा यति आपसे आप मृत्यु होस् कि तपाईँले त्यो जसरी नै गरेर छाड्नुहोस्। त्यो तपाईँको स्वभाव हो, त्यो तपाईँको तरिका हो, त्यो तपाईँले जसरी नै गरेर छोड्नुहुन्छ। त्यो केवल त्यो जीवन हो जुन तपाईँमा जिउँदछ। तपाईँ पूर्ण रूपले त्यो आत्मामा निर्भर हुनुहुन्छ र केवल त्यो स्वयं तपाईँमा जिउँछ। ओ के तपाईँ त्यो आशिषित आत्मालाई महसुस गर्न सक्नुहुन्छ? त्यो जीवन म होइन जो जिउँदछ, पावलले भनेका थिए, तर ख्रिस्ट ममा जिउनुहुन्छ। त्यो आपसे आप हुँदछ। ठिक छ, म भन्छु भाइ प्रणाम, हामी सबै यहाँ इसाईहरू छौँ, हामीले यी मानिसहरूलाई सहयोग गर्छौँ, हामीले ती मानिसहरूलाई मदत गर्छौँ। ओ कति लाजमर्दो कुरा हो, त्यो इसाई त होइन। इसाई त आपसे आप आउनु पर्ने हो, त्यो गरिनुपर्छ। र तपाईँ केवल त्यो विषयमा भुल्नुहुन्छ। त्यो विषयमा म भुल्दिन, जाओ त्यसो गर। ख्रिस्टले केवल पूर्ण रूपमा आफ्नो जीवन परमेश्वरमा सुम्पनुभयो। उहाँले आफैलाई एउटा सार्वजनिक दासको रूपमा दिनुभयो, मानिसहरूको निम्ति दिनुभयो। उहाँले आफ्नो जीवन सितैमा दिनुभयो। उहाँले त्यसो गर्नु पर्दैन थियो। उहाँले यो बेहोसीमा गर्नु भएन। उहाँले यो भन्नु भएन, अब भाइहरू तिमीहरू सबैले पुरै मेरो बारेमा सोच्नुपर्छ किनभने म तिम्रो लागि मर्न आए। उहाँले कहिल्यै पनि त्यसको विषयमा एउटा शब्द पनि बोल्नु भएन। उहाँ जसरी भए पनि मर्नुभयो किनभने उहाँभित्र परमेश्वर स्वयं हुनुहुन्थ्यो। त्यो परमेश्वर तपाईँ भित्र हो, परमेश्वर म भित्र हो, जसले अरूप्रति यी कुराहरू हामीलाई देख्न लगाउँछ। भेडा एकतर्फीमा तीमध्येले भन्छ, ठिक छ प्रभु मैले यो गरेको छु र प्रभु मैले त्यो गरेको छु। उहाँले भन्नुभयो, मबाट दूर होइजाओ, ए अधर्मका काम गर्नेहरू, मैले तिमीहरूलाई कहिले चिनेको थिइन। यदि मण्डली कहिल्यै यी आधारभूत तथ्यमा आउन सके त तब त्यो कुनै यस्तो कुरा होइन जुन तपाईँले गर्न प्रयास गर्नुहुनेछ। तपाईँले आपसे आप गर्नको लागि काम गर्नुहुन्छ। यो केही यस्तो हो जुन तपाईँमा जन्मेको छ। मलाई क्षमा गर्नुहोस् मेरा पेन्टिकोस्टल मित्रहरू, म पेन्टिकोस्टल हुँ, तर मेरा पेन्टिकोस्टल मित्रहरूले ध्यान दिन पर्ने ठाउँ छ कहाँ चाहिँ धेरै द्रुत संगीत, केही ब्यान्डको बजाउने तरिका वा थपडी मार्ने वा खैजडी र कहाँ चाहिँ चिच्याउने भनी। त्यो मात्र भावना हो। तिनीहरूले युद्धमा जानुभन्दा अगाडि ब्यान्डमा बजाउँथे, तिनीहरूले मानिसहरूलाई युद्धको भावनामा पुर्याउँथे। म संगीतमा विश्वास गर्छु, म ताली बजाउनेमा विश्वास गर्छु, तर म यी कुराहरूमा विश्वास गर्छु। त्यो वास्तवमै सत्य हो, हामीमा त्यो हुनुपर्छ। तर तपाईहरूले महान कुरा चाहिँ नगरी छोड्नुभयो। त्यो सो बलिदानको जीवन जुनमा प्रभु तपाईमा जिउनुहुन्छ। आपसे आप ती काम गर्ने जुन सही हो, किनभने त्यो सही हो। मात्र केवल गर्दै जाने, त्यसको विषयमा कति पनि नसोच्ने, मात्रै त्यसमा जिउँदै जाने। तब हेर्नुहोस्, तपाईँले देख्नुहुँदछ के हुँदैछ भने, तपाईँ केवल तपाईँ केही तपाईँ राजमार्गमा हुनुहुन्छ। त्यही नै हो जो कलवरीले तपाईँको लागि अर्थ राख्ने त्यो राजमार्गमा त्यस दिन तपाईँको निम्ति खोलिदिएको छ। अब याद गर्नुहोस्, तपाईँ आधा बाख्रा र आधा भेडा हुन सक्नुहुन्न, तिनीहरू मिसिन सक्दैनन्। अब त्यहाँ धेरैजना मानिसहरू छन् जसले यो भन्छन्, हो तपाईँलाई थाहा छ कि हामीसँग हाम्रो समूहमा संस्था छ, हामीले गरिबहरूलाई सहयोग गर्छौँ, हामीले यो गर्छौँ, त्यो सबै ठिकै छ। तर तपाईँले यसको विषयमा आफैले आफ्नो बाजा बजाउँदै हुनुहुन्छ। तपाईँ त्यसो नगर्नुहोस्, तपाईँले आफ्नो भेटीदान गुप्तमा गर्नुपर्छ। यसुले त्यही भन्नुभयो, केवल आफसे आफ तपाईँले केही त्यो भन्दा बढी गएर होइन, एक पानी पिउँदैछन्, तपाईँ तिर्खाएको हुनुहुन्छ। यदि अर्को मान्छे तिर्खाएको छ, तपाईँले उसको विषयमा सोच्नुहुन्छ। तपाईँले अर्को मान्छेको आवश्यकता पनि त्यही प्रकारले सोच्नुहुन्छ जस्तो आवश्यक तपाईँलाई पनि परेको छ, र यसमा ध्यान नदिनुहोस्, मात्र त्यसमा जिउनुहोस्। अब तपाईँ आधा भेडा र आधा बाख्रा बन्न सक्नुहुन्न। त्यसैले तपाईँ यसो भन्नुहुन्छ भने, ठिक छ, हाम्रो मण्डलीको संस्था छ, हामीले गरिब दुखीलाई दान दिने गर्छौ, र हामीले यो गर्छौ र त्यो गर्छौ र अरू गर्छौ। यदि तपाईँसँग त्यो छ जो अरूसँग छैन, ख्रिस्टको जीवन तपाईँ भित्र छैन भने, तपाईँले त्यो वास्तवमै यो व्यर्थमै गर्दै हुनुहुन्छ। यसु पावलले भनेका थिए पहिलो कोरन्थी 13, यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। अब यो कठिन कुरा हो, तर यो सत्य हो। तपाईँ त्यो तथ्यमा आउनु नै पर्दछ। कलवरीले तपाईँको निम्ति के गर्यो त्यो बुझ्नुहोस्। हामीले त्यसमा हेर्छौ र भन्छौ, ओहो त्यो राम्रो, त्यो त्यस्तो होइन। यदि परमेश्वरको पुत्र जो आउनुभयो, उहाँ कलवरीमा क्रुसमा टागिनको निम्ति जानु नै पर्थ्यो भने, प्रत्येक छोरा छोरी जो आउँदछ ऊ कलवरीमा जानु नै पर्दछ। उसको पनि एउटा कलवरी हुनु नै पर्छ। तपाईँको पनि त्यस दिनको कलवरी हुनु नै पर्छ। मेरो पनि त्यस दिनको कलवरी हुनु नै पर्दछ। त्यसले पापको प्रश्नलाई सुल्झाउँछ। प्रचारकसँग हात मिलाएर होइन, मण्डलीमा हल्लिन होइन, चिठीको कारणले भित्र आएको होइन, पेसाको कारणले भित्र आएको होइन, तर जन्मद्वारा भित्र आएका हौ। उहाँले कहिल्यै चिठी पत्र दिनुभएन, उहाँले कहिल्यै पेसा दिनुभएन, उहाँले एउटा जन्म दिनुभयो। त्यही नै तरिकाले हामी भित्र आयौं, तब त्यसबाट आफसे आफ हामी इसाई जीवन जिइरहेका छौं। अब अर्को टिप्पणी, आधा बाख्रा आधा भेडा, तिनीहरूमा त्यस्तो केही कुरा हुँदैन। तपाईँ कि त बाख्रा हुनुहुन्छ कि त भेडा हुनुहुन्छ। तपाईँ आधा बाख्रा र आधा भेडा हुनुहुन्न। तपाईँ कि त बाख्रा हुनुहुन्छ कि त भेडा हुनुहुन्छ। अब यदि तपाईँले केवल असल काम गर्नुभएको छ र सोच्नुहुन्छ कि तपाईँ त्यसै कारणले भित्र पस्न सक्नुहुन्छ, त्यो हो भने त्यहाँ कलवरीको दिन हुन नै पर्ने थिएन। व्यवस्थाले त्यो दिलाइदिएको थियो, तर यसलाई एक दिनको दिन लिएको थियो, त्यसलाई भित्र ल्याउनको निम्ति थियो, ताकि हामी मात्र मण्डलीको सदस्य बन्न सक्ने होइन, तर परमेश्वरको छोरा र छोरीहरू पनि बन्न सक्नको निम्ति थियो। त्यो नै हो जुन कलवरीको दिन थियो, त्यो नै हो जुन हाम्रो निम्ति अर्थ राख्छ, ताकि तपाईँ येशूले जस्तो गर्न र पछ्याउन र व्यवहार गर्न सक्नको निम्ति। अब बगेको खोला तल र माथि एकै समयमा कदापि गर्दैन। खोला मात्र एकतर्फी बग्छ, र परमेश्वरको आत्मा मात्र एउटा बाटो कुद्छ। यसले आफूसँग कुनै कुरा मिसाउँदैन, एकै नासले कुदिरहन्छ। बन्द गर्दै गर्दा येशूलाई हेर्नुहोस्। येशूले भन्नुभयो, मैले गरेका कामहरू तिमीहरूले पनि गर्नेछौ र अझै बढ्ता गरेर गर्नेछौ, किनकि म मेरो पिता कहाँ जाँदैछु। मैले यहाँ मण्डलीमा यो कुरा यतिसम्म भनिरहेको छैन, तपाईँ बुझ्नुहुन्छ, तर यो सुसन्देश टेपमा कैद गरिएको छ। दशौं हजारौंले यी कुरा संसारको चारैतिर सुन्छन्। म ठिक अहिले आलोचकहरूको प्रश्नको उत्तर दिनेवाला छु। मलाई प्राय जसो भनिएको छ, तिनीहरूले भन्छन्, किन तपाईँ बाइबल विश्वास गर्नुहुन्छ? येशूले भन्नुभयो, यी कामहरू जुन मैले गरेको छु तिमीहरूले पनि गर्नेछौ र यो भन्दा बढ्ता गरेर गर्नेछौ, किनकि म मेरो पिता कहाँ जाँदैछु। तपाईँ कति नराम्रोसँग पाउन सक्नुहुन्छ महोदय? तपाईँको बौद्धिक ज्ञानले, कुनै पनि कुराको तपाईँको मानसिक अवधारणाले तपाईँ परमेश्वरको विवेकबाट कतिसम्म टाढा भाग्न सक्नुहुन्छ? मेरो दयालु र हराएको मित्र, के तिमी बुझ्न सक्दैनौ कि यो बाइबल आत्मिक तौरले व्याख्या गरिएको छ? यसुले पितालाई धन्यवाद दिनुभयो कि उहाँले यो कुरा शिक्षितहरू र समझदार र विद्वान र ज्ञानीबाट लुकाएर ती बालकहरूमा प्रकट गर्नुभयो जो ती कल्वरीमा आउँदैछन्। अब हेर्नुहोस्, यसुले भन्नुभयो, हेर्नुहोस् उहाँले कसरी स्पष्ट पार्नुभयो, जुन काम मैले गरेको छु उहाँले ती कुराहरू ठिक अहिले गर्दै हुनुहुन्छ। ती काम जुन अहिले म गर्दैछु, बिमारीलाई निको पार्ने, मरेकालाई जीवित उठाउने, अन्धोको आँखा खोल्ने, यी कामहरू तिमीहरूले पनि गर्नेछौ, तिमीले यो गर्नेछौ यदि तिमीले ममा विश्वास गर्छौ भने, तिमीले यी कामहरू गर्नेछौ र त्यसपछि तिमीले यो भन्दा पनि बढ्ता गरेर गर्नेछौ, किनकि म मेरो पिता कहाँ जाँदैछु। केही बेर तिमीहरू मलाई देख्ने छैनौ, तरै पनि केही बेर पछि मलाई फेरि देख्नेछौ, म तिमीहरूसँगै हुनेछु, तिमी भित्रै हुनेछु, संसारको अन्त्यसम्म हुनेछु, म तिमीहरूलाई टुरो छोड्ने छैन। म पितासँग विन्ती गर्नेछु, उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ जो पवित्र आत्मा हुनुहुन्छ, जसलाई संसारले प्राप्त गर्न सक्ने छैन, तरै पनि तिमीहरूले उहाँलाई प्राप्त गर्नेछौ। अब ध्यान दिनुहोस्, बढ्ता गरेर काम गर्ने त्यो भनेको मण्डलीमा शक्ति हुनु हो, बिमारीलाई प्रार्थनाद्वारा चंगाई गर्ने मात्र होइन, दुष्ट आत्मालाई प्रार्थनाद्वारा निकाल्ने मात्र होइन, तर विश्वासीहरूमा अनन्त जीवन आदान प्रदान गर्ने हो। पवित्र आत्मा आउँदै हुनुहुन्थ्यो र मण्डलीको हातमा दिइएको थियो, जीवन आदान प्रदान गर्नको निम्ति दिइयो। ओ, हाम्रो निम्ति त्यही नै कल्वरीको अर्थ हो। यसले घृणित अपमानित पुरुष र महिलाहरूलाई लियो र तिनीहरूलाई यस्तो स्थान माथि उठायो जहाँ तिनीहरूले परमेश्वरको छोरा र छोरीहरू भए र बिमारीहरूलाई निको पार्न र अनन्त जीवन दिन आज्ञाकारी विश्वासीहरूलाई पवित्र आत्मा दिलाएर मानिसहरू जो कुनै समय अविश्वासी थिए तिनीहरू विश्वासी बनाइन र आत्मिक अनन्त जीवन आदान प्रदान गर्न। कति महान छ यो कुरा भन्नमा, यो महिला जो बिमारीले यहाँ लडिरहनु भएको छ, म विश्वासको प्रार्थना गर्न सक्छु र उनी निको हुनेछिन्, त्यो एउटा महान कुरा हो। त्यही नै थियो जुन उहाँले त्यस बेलामा गर्नुभएको थियो, तर भन्नुभयो, यो भन्दा पनि बढ्ता गरेर तिमीहरूले गर्नेछौ, म तिमीहरूलाई सामर्थ्य दिनेवाला छु, उहाँलाई मात्र केही समयको लागि उठाउनको निम्ति होइन, तर अनन्त जीवन दिनको निम्ति, जुन सदाको निम्ति अनन्त हुनेछ। गरीब, अन्धा, दरिद्र मानिसहरू, कसरी तपाईँले त्यो छुटाउन सक्नुहुन्छ? के तपाईँ देख्नुहुन्न के महान कुरा हो भने, त्यो नै सबैभन्दा महान कुरा हो जो कहिल्यै हुन सक्छ, ती मानिसहरूमा अनन्त जीवन दिनु हो। अनन्त जीवन के हो? त्यो जीवन जुन उहाँले जिउनुभयो, त्यो जीवन जुन उहाँमा थियो, त्यो अरूमा हाल्नुहोस्। के मानिसले त्यो गर्न सक्छ? यसुले भन्नुभयो, जसको पाप तिमीहरू क्षमा गर्छौ तिनीहरूलाई क्षमा हुन्छ र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन। अब यहाँ हो जहाँ धेरै क्याथोलिक मण्डली र अरू धेरैले तिनीहरूको ठूलो गल्ती गरेका छन्। तिनीहरू बाहिर जान्छन् र भन्छन्, म तिम्रो पापहरूको क्षमा दिन्छु, त्यो त्यस्तो होइन। कसरी तिनीहरूले आफ्नो पापको क्षमा पाएका थिए बाइबलमा? पत्रुसले प्रश्नको उत्तर दिएका थिए पेन्टिकोस्टको दिनमा। तिनीहरूले भनेका थिए, हामीले बाँच्नुको निम्ति के गर्नु पर्दछ, हामीले कसरी यो पाउन सक्छौ जुन तिमीहरू प्रत्येकले पाएका छौ। उनले त्यसको जग निर्धारण गरिदिए, उनले तिनीहरूलाई भनिदिए के गर्ने भनेर। उनले भने, परमेश्वरप्रति पश्चाताप गर र तिमीहरू प्रत्येकले येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लियो। के को लागि? आफ्नो पाप क्षमादानको निम्ति। त्यो हो महान कामहरू। तपाईँहरू कतिजना प्रचारकहरू यस बिहानीमा जो मेरो वचन चुम्बकीय टेपमा सुनिरहनु भएको छ, कतिजना यस बिहानीमा कल्वरीमा जान इच्छुक हुनुहुन्छ र परमेश्वरले त्यहाँ तपाईँको निम्ति के गर्नुभयो भनी हेर्नुहुन्छ र आफ्नो नामदारी संगठित संस्थाको सिद्धान्त त्याग्नुहुन्छ र सुसमाचार प्रचार गर्नुहुन्छ। हालेलुया! अब यो तपाईँको काखमा छ, तपाईँले त्यससँग के गर्न जाँदै हुनुहुन्छ? किनकि पश्चाताप र पाप क्षमादानको प्रचार यरुसलेमबाट सुरु भएर सारा संसारमा उहाँको नाउँमा हुनुपर्छ। हालेलुया! महिमा, त्यहाँ तपाईँ हुनुहुन्छ। कल्वरीले तपाईँको निम्ति के अर्थ राख्छ? त्यस दिनले तपाईँको निम्ति के गरेको छ? के त्यसले तपाईँलाई केही थियोलोजी थमाइदिएको छ? के त्यसले तपाईँलाई झुन्डिने कपडा बनाइदिएको छ या कुनै एउटा बिकेको इसाई बनाइदियो? हालेलुया! पाप क्षमा दिइयो। यो भन्दा पनि ठूलो कार्य गर्नेछु। तपाईँले देख्नु भएन त्यो तिमीहरू को हुन्? देख्नु भएन र यो भन्दा पनि ठूलो काम गर्नेछु, पापको क्षमा दिने येशू ख्रीष्टको नाउँमा। तर सिद्धान्त र नामदारी संगठित संस्था र अरू थोकद्वारा त्यसले तल त्यो ठाउँमा तपाईँलाई बन्धनमा नै राख्छ र तपाईँ अझै पनि संसारलाई सेवा गर्दै हुनुहुन्छ। कुनै पुरुषले मलाई भन्नुहोस्, कुनै महिलाले मलाई भन्नुहोस् कि कसैले केही भनेको भरमा कोही कलवरीमा आउन सक्छ र ठूलो बन्ने कोसिस गर्छ। भन्नुहोस् कहाँ तपाईँले कलवरीको सामने हेर्न सक्नुहुन्छ, त्यसको सही उज्यालोमा, त्यस दिन कलवरीमा कसरी तपाईँको दिन कलवरीमा भएर एउटा जिद्दी व्यक्ति भई निस्कन सक्नुहुन्छ? कसरी तपाईँ कुनै संस्थाको निम्ति कठपुतली भई निस्केर त्यही मानव निर्मित सिद्धान्तलाई प्रचार गर्न सक्नुहुन्छ? किन त्यसले तपाईँलाई परमेश्वरको वचनमा विनम्र बनाउन सक्दैन? यदि तपाईँ कहिले त्यहाँ जानुभयो भने तपाईँ विनम्र भएर आउनुहुन्छ। कसरी तपाईँ अझै पनि आफ्नो टोपीमा पुवाक भएको आफ्नो संस्थाको ठूलो व्यक्ति हुन चाहनुहुन्छ, जबकि येशु ख्रीष्ट परमेश्वरको पुत्र आफैले आफैलाई शरीरमा घाउ हुने गरी मुखमा थुकिने गरी लज्जित र कलंकित भएसम्म आफैलाई नम्र बनाउनु भयो र तिनीहरूले उहाँको लुगा च्यातिदिए र उहाँलाई संसारको अगाडि क्रुसमा टाँगिदिए, लज्जित हुने गरी अपहेलित गरी कसरी तपाईँ कलवरीमा गएर उहाँ जस्तो एउटा लाज र शर्म भन्दा केही भिन्दै भएर आउन सक्नुहुन्छ? ओ, तपाईँ भन्नुहुन्छ तिनीहरूले मलाई बाहिर निकालेर फालिदिन्छन्। तिनीहरूलाई फाल्न दिनुहोस्, तपाईँको दिन कलवरीमा हुन दिनुहोस्। परमेश्वरले उहाँको बाटो तपाईँमा राख्नुहुनेछ, फेरि पनि मलाई त्यो उद्धृत गर्न दिनुहोस्। तपाईँको दिन कलवरीमा हुन दिनुहोस्, परमेश्वरले उहाँको बाटो तपाईँमा राख्नुहुनेछ। आउनुहोस्, हामी प्रार्थना गरौँ।
Lord, oh God, take us all up the Calvary just now.
ओ परमेश्वर, हामी सबैलाई अहिले नै कलवरीसम्म लानुहोस्। हामीलाई हामी स्वयंबाट निक्लिन दिनुहोस्। प्रभु, मानिसहरूको डर, अरूले के भन्नेछ भन्ने कुराको डरबाट निकाल्नुहोस्। किन सारा संसार उहाँप्रति हासे, उहाँको खिल्ली उडाए, तर उहाँ मृत्युसम्म आज्ञाकारी हुनुभयो, उहाँ लज्जित अवस्थासम्म आज्ञाकारी रहनुभयो, उहाँ संघीय सरकारको अधीनमा समेत पनि आज्ञाकारी रहनुभयो। र हामी बुझ्दछौ कि जब सैतानले यो पृथ्वीलाई खोस्यो, उनै यस पृथ्वीको शासक र अधिकारी भए। त्यसले हाम्रो प्रभुको अगाडि उही कुराको साक्षी दियो र भन्यो, यी राज्यहरू मेरो हो, म त्यसमाथि मेरो इच्छा अनुसार गर्नेछु। र हामीले यो बुझ्छौ, त्यसदेखि आजको दिनसम्म यो संसार श्रापको बन्धनमा छ, यसलाई त्यसले शासन गरेको छ जो श्रापित छ। तर परमेश्वर, ओ परमेश्वर, हामी त्यो राज्यको सेवा गर्छौ जुन श्रापित छैन। पिता परमेश्वर, यो कति अद्भुत छ कि तपाईँले केही महान काम आज यस संसारको तस्विरमा गर्नुभएको छ। यी महान तस्विरहरूलाई जस्तो 10 आज्ञाहरू र त्यसरी नै अरू बाहिर आउन दिनुभयो, ताकि पुरुष र स्त्रीहरूले त्यो देख्न सक्नलाई, जसले मण्डलीको ढोका समेत अन्धकारमा पर्न दिँदैन, तर तिनीहरूलाई देख्नलाई दिनुहुन्छ। परमेश्वरको मार्ग संसारद्वारा इन्कार गरिएको मार्ग हो, किनभने हामीहरू जस्तो हामी रुसको कम्युनिस्टवादको मुनि जान्छौ, हामी यस संसारमा छौ, तर हामी यो संसारका होइनौ। हामी कलवरीमा गएका छौ उहाँको मध्ये एक हुनलाई, उहाँको राज्यको निम्ति हामीले आफैलाई क्रुसमा चढाएका छौ। चाहे संसारले जेसुकै किन नभनोस्, हामी परमेश्वरका ती केही अपहेलीसँग हाम्रो बाटो बनाउँछौ। हामी पुनरुत्थानमा जानेछौ र हामी विश्वास गर्छौ त्यो दिन नजिकै छ। प्रभु, त्यो दिनसम्म जब हाम्रो पुनरुत्थान हुनेछ, त्यो एउटा राज्यमा जसले यस संसारलाई लिनेछ, जस्तो दानियलले पहिले नै देखेका थिए, र त्यसले सबै संसारलाई सानो भुसको रूपमा तोडिदियो र बतासले त्यसलाई भुइँबाट उडाएर फालिदियो। तर त्यो पर्वत, त्यस पत्थर बढेर एउटा ठूलो पर्वत भएर पृथ्वीलाई ढाक्यो, त्यो पत्थर आउनेछ। ओ परमेश्वर, हामी त्यसको एउटा हिस्सा हुन चाहन्छौ। हामीले आफैलाई इन्कार गरौं, दिन दिनै आफ्नो क्रुस बोकौं, ख्रीष्टको निम्ति जिउँ, अरूको निम्ति जिउँ। प्रदान गर्नुहोस् प्रभु। त्यहाँ कोही यहाँ यस बिहानीमा छन् र जसले उहाँलाई मुक्तिदाताको रूपमा चिनेका छैनन् र समापनको प्रार्थनामा सम्झिएको चाहन्छन् र यो तपाईँको कलवरीको दिन जस्तो भएको चाहन्छन्, के तपाईँ आफ्नो हात उठाउनुहुन्छ र भन्नुहुन्छ, मेरो निम्ति प्रार्थना गरिदिनुहोस् भाइ ब्रनाम, म उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्न चाहन्छु। परमेश्वरले आशिष दिउन् जवान साथी। अरू कोही हुनुहुन्छ? परमेश्वरले आशिष दिउन् त्यहाँ पछाडि मेरो भाइलाई। के त्यहाँ अरू कोही हुनुहुन्छ? भन्नुहोस्, म उहाँलाई चिन्न चाहन्छु। म यो दिन मेरो निम्ति कलवरीको दिन भएको चाहन्छु। म कमजोर र थकित छु। यहाँ यी कामै नलाग्ने कुराहरूको चारैतिर बरालिनुमा के फाइदा, जुन काम गर्नुको निम्ति म जन्मेको थिएँ। म परमेश्वरको एउटा छोरा हुनको निम्ति जन्मेको थिएँ र यहाँ म छु कि संसारका कुराहरूलाई पक्रेर बसेको छु। परमेश्वर मलाई क्रुसमा टागिन दिनुहोस्, मलाई क्रुसमा टागिन दिनुहोस्। आज म आफैलाई र मेरा विचारहरूलाई, ताकि म ख्रिस्टसँग जिउन सकूँ र अरूको निम्ति जिउन सकूँ। चाहे तिनीहरूले मलाई जेसुकै गरोस्, मेरो मजाक उडाउलान् र मेरो सतावट गर्लान् र सबै दुष्ट कुरा मेरो विरुद्धमा भन्लान् र यावत थोकहरू, मलाई केवल सानो भई हिँड्न दिनुहोस्। विनम्रता साथ थुमा जस्तै गरी, जस्तो उहाँले गर्नुभएको थियो। र कुनै दिन उहाँले मलाई फेरि ती अन्तिम दिनहरूमा उठाउने प्रतिज्ञा गर्नुभएको छ। म त्यस दिनतर्फ दृष्टि लगाइरहेको छु। के त्यहाँ अझै केही हात छन् जुन उठाउन पर्नेछ? तपाईँलाई धन्यवाद त्यहाँ पछाडि, र तपाईँलाई पनि ठिक छ। केही अरू पनि? परमेश्वरले तपाईँलाई आशिष दिउन्। अझै अरू छन्, हामीले प्रार्थना गर्नुभन्दा अगाडि। हाम्रो स्वर्गीय पिता, यो भनिएको थियो जब पत्रुसले प्रचार गरेका थिए त्यस पेन्टिकोसको दिनमा, र जो जतिले विश्वास गरे तिनीहरू मण्डलीमा थपिए। तिनीहरूले साँचो रूपमा तिनीहरूका पूर्ण हृदयले विश्वास गरेका थिए। यी मानिसहरू जसले आफ्ना हात उठाएका छन्, तिनीहरूले पूर्ण हृदयले विश्वास गरेका छन् भने म विश्वास गर्दछु। र यदि तिनीहरूले विश्वास गरेका छन् भने त्यहाँ पानीको तलाउले तिनीहरूलाई पर्खिरहेको छ। तिनीहरू ती पापहरू क्षमा भएका चाहन्छन्। त्यहाँ कोही हुनुहुन्छ जसले तिनीहरूलाई नाउँमा बप्तिस्मा दिन सक्नुहुन्छ? र त्यहाँ एउटा मात्रै नाउँ छ जुन स्वर्गमुनि मानिसहरूको बीचमा दिइएको छ, जसद्वारा हामी बचाइदछौ। किनकि जसरी मैले केही छेड अगाडि धर्मशास्त्रबाट उद्धृत गरेको थिए कि पश्चाताप र पाप क्षमादान उहाँको नाउँमा यरुसलेमदेखि सारा संसारमा प्रचारिनु पर्दछ, र यरुसलेममा पश्चाताप र पाप क्षमादानको प्रचार भयो। प्रेरितहरूले तिनीहरूलाई धर्मशास्त्रको विषयमा भने र भने तिनीहरूले पश्चाताप पहिले गर्नुपर्दछ र येशु ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुपर्दछ। त्यो नै प्रचारकको व्यवसाय हो गर्नको निम्ति। तिनीहरूले पश्चाताप गर्नको निम्ति र उसले तिनीहरूको पापको क्षमाको निम्ति बप्तिस्मा दिनुपर्दथ्यो। जसका पाप तिमीहरू क्षमा गर्छौ तिनीहरूलाई क्षमा हुन्छ, र जसका तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन। पिता, कसरी संसार त्यो रिसको आवेशमा आयो जस्तो तिनीहरूसँग अहिले छ? किन साधारण सुसमाचार विश्वास गर्दैनन्? र तिनीहरूले अझै त्यसको विकल्पको रूपमा ती झुटा नाउँहरू, झुटा बप्तिस्माहरू, झुटा पवित्र आत्माको बप्तिस्माहरू, सेवकसँग हात मिलाएर ती उपनामहरू प्रयोग गरेर पिता, पुत्र र पवित्र आत्मा, जुन कहिल्यै धर्मशास्त्रमा थिएन, एउटा दस्तावेज जुन रोमका मानिसहरूले बनाए, त्यो इसाईको शिक्षा होइन, बाइबलमा कहीँ पनि छैन। ती सबै कुरा तिनीहरूले ल्याए। पापको क्षमा कहिल्यै पनि उपनामबाट हुन सक्दैन, तर येशू ख्रीष्टको नाउँद्वारा हुँदछ। अब पिता, हामी जान्दछौ कि यो एकदमै अप्रसिद्ध छ, तपाईँको तरिका सधैँ त्यस्तै नै रहेको छ, तर हुन दिनुहोस् कि आज बिहान महिला र पुरुषहरूलाई त्यस दिनमा आउन दिनुहोस्, त्यस दिनमा कलवरीमा, जहाँ येशूको त्यो अपहेलनाको दिन लज्जास्पद टुक्रा टुक्रा गर्नको निम्ति थुक्न र हँसी उडाएको थियो। सारा संसारले, मण्डलीले, ती मानिसहरूले जसले उहाँलाई प्रेम गर्नुपर्ने थियो, र तरै पनि ती सबै हुँदा उहाँले आफ्नो मुख खोल्नु भएन र जानुभयो, र ती मानिसहरूको निम्ति मर्नुभयो जसले उहाँको मजाक उडाउँदै थिए। परमेश्वर, हामीलाई त्यो कलवरीमा लानुहोस् यस बिहानीमा, र यदि तिनीहरूले हामी पागल भएका छौ भन्छन् भने, तिनीहरूले भन्छन् हामीले वचन गलत पाएका छौ, तिनीहरूले जेसुकै भन्न चाहन्छन्। परमेश्वर, तिनीहरू परमेश्वरको उपस्थितिमा खडा भएर गलत छौ भन्न सक्दैनन्। तिनीहरूले आफ्नो पाप बाइबलद्वारा छोप्न सक्दैनन्। बाइबलले तिनीहरूको पापहरू खोलिदिन्छ। तिनीहरूको अविश्वास प्रख्यात हुनको निम्ति, बाँकी रहेको जमातको जस्तै गर्नको निम्ति, तिनीहरूलाई कलवरीमा आउन दिनुहोस् यो बिहानीमा, र यरुसलेमबाट सुरु गरेर पश्चाताप र पाप क्षमा येशूको नाउँमा यरुसलेमबाट सुरु गरेर सारा जातिलाई प्रचार गरिनुपर्छ। तिनीहरूलाई टुक्रा टुक्रा हुनको निम्ति उही क्रुसमा टागिएको कदमलाई लिन दिनुहोस्। थुकिनको निम्ति र मजा गरिनको निम्ति र ती सबै भनी बोलाइनको निम्ति जुन धार्मिक विद्रोहीको रेखामा पर्दछ, मण्डलीहरू च्यातिनको निम्ति ती सबै तिनीहरूले बोलाउन चाहन्छन्। हुन सकोस् हामी प्रभु यस बिहानमा हामीले तपाईँका केही अपहेलितहरूसँग आफ्नो बाटो लिन सकौं। हुन सकोस् कि हामी प्रेरितहरूले गरेको जस्तै गरी हिँड्न सकौं, न त बायाँ फर्किने न त दायाँ, र हाम्रो हृदयको भलाइपनद्वारा परमेश्वरको सेवा गर्न सकौं। प्रदान गर्नुहोस् पिता। अब प्रार्थनाको लाइनमा आएका बिमारीहरू र दुखीहरूलाई चंगाई गर्नुहोस्। हुन सकोस् कि जसले आफ्नो हातहरू उठाएका छन् आफ्नो हृदयमा, तिनीहरूले अहिले पश्चाताप गर्न सकुन्। तिनीहरू जो लामो समयदेखि त्यहाँ पछाडि उभिरहेका छन्, छिटो त्यो पानीमा गएर आफ्नो पापको क्षमा त्यो बलिदान भएको नाउँमा येशू ख्रीष्ट। परमेश्वरको पुत्रमा गर्न सकेकोस्। आमेन। त्यहाँ तल क्रुसमा जहाँ मेरो मुक्तिदाता मर्नुभयो, तल त्यहाँ पापको धुलाईबाट म कराए, त्यहाँ मेरो हृदयमा रगत लागू गरियो। उहाँको महिमा, उहाँको नाउँको महिमा होस्। ओ उहाँको नाउँको महिमा भएको होस्। ओ त्यहाँ मेरो हृदयमा रगत लागू गरियोस्। उहाँको नाउँको महिमा होस्। म अत्यन्त अद्भुतसँग पापबाट बचाइए। कसरी? येशु यति मिठासमा भित्र रहनुहुन्छ। त्यस क्रुसमा जहाँ उहाँको मध्य एउटा बन्नुहोस् भित्र। ओ उहाँको नाउँको महिमा भएको होस्। उहाँको नाउँको महिमा भएको होस्। उहाँको नाउँको महिमाको भएको होस्। अमूल्य नाउँ। ओ त्यहाँ हृदयमा रगत लागू गरियो। उहाँको महिमा। के त्यो कुराले तपाईँलाई केही गर्दैन? केवल तपाईँलाई झकझक्याउँदो छ। तपाईँमा एउटा आशा राखिदिन्छ, जीवन, अनन्त जीवन। ख्रिस्टसँग क्रुसमा टागिनु के हो? त्यो भनेको अरूको निम्ति जिउनु हो। कस्तो प्रकारको अरू? तिनीहरू जसले तपाईँलाई घृणा गर्छन्, तिनीहरू जसले तपाईँलाई मन पराउँदैनन्, तिनीहरू जसले तपाईँको मजाक उडाउँछन्। तिनीहरूको निम्ति जिउनुहोस्, तिनीहरूसँग रहनुहोस्, तिनीहरूको निम्ति प्रार्थना गर्नुहोस् जसले तपाईँलाई प्रयोग गर्न खोज्छ। मेरो नामको खातिर तपाईँलाई सबै किसिमको दुष्ट झुठहरू बोल्दछ। तिनीहरूले अगमवक्ताहरूलाई सताए जो तपाईँ भन्दा अघि आएका थिए। मैले विचार गरेको थिएँ कि सम्भवतः यस बिहान सुसन्देशले मण्डलीलाई मदत पुर्याउँदछ, ताकि तपाईँले देख्नुहुनेछ कि हामीलाई एउटा कलवरीको आवश्यकता छ, हामीलाई क्रुसमा टागिन आवश्यकता छ। अब के त्यो सबै पूरा गरियो? त्यो सबै तिरियो? त्यो व्हील म्याचमा हुनुभएको बहिनीको निम्ति, यहाँ भएका ती मानिसहरूको निम्ति जो बिरामी र दुखी हुनुहुन्छ, त्यो सबैको निम्ति मूल्य तिरिसक्यो। मात्र तपाईँले गर्नुपर्ने कुरा चाहिँ यति हो कि त्यो तपाईँको हो भनी विश्वास गर्नुहोस्। त्यही तरिकामा यसलाई स्वीकार गर्नुहोस् र तपाईँ निको हुनुहुनेछ। याद गर्नुहोस्, अब यो के हो? तपाईँ संसारमा जान सक्नुहुन्छ, गएर सुसमाचार प्रचार गर्न सक्नुहुन्छ, बिरामीलाई निको पार्न सक्नुहुन्छ र अनन्त जीवन दिन सक्नुहुन्छ। कति महान हुने थियो त्यो! यहाँ एउटा व्यक्ति लडिरहनु भएको छ, ट्युमर भएर, क्यान्सर, वा त्यो जेसुकै हुन सक्छ। हामीले देखेका छौँ धेरै पटक उहाँले आशिषहरू दिनुभएको र मानिसलाई निको पार्नुभएको, स्त्रीलाई निको पारेको। दुनियाँ भरमा हजारौं पटक हजारौं अचूक मामिलालाई उनीहरूलाई हेर्नुहोस्, तिनीहरूलाई पलङबाट, स्ट्रेचरहरूबाट निकालिएको। केवल मानिसको छाया क्यान्सरले खादछ। आज ठिकै छन्, स्वास्थ्य छन्। मैले गरेका कामहरू तिमीहरूले पनि गर्नेछौ, तर त्यो भन्दा बढ्ता गरेर गर्नेछौ, यो भन्दा बढ्ता गरेर। सही हो यो? के मैले तिनीहरूलाई जीवनको विस्तार येशूको नाउँद्वारा दिएको छु? तिनीहरूको जीवन केही दिनको निम्ति विस्तार गर्नको निम्ति, तर यो भन्दा बढ्ता गरेर तिमीहरूले गर्नेछौ। तिमीहरूले तिनीहरूलाई मेरो नाउँद्वारा अनन्त जीवन दिनेछौ। ओ किन तपाईँ त्यो अमूल्य नाउँबाट लज्जित बन्नुहुन्छ? किन मानिसहरू दूर र यसबाट टाढा भाग्न खोज्छन्? त्यो शैतानको कारणले हो, निश्चय नै। पश्चाताप र पाप क्षमा यरुसलेमदेखि शुरू भएर सारा संसारमा उहाँको नाउँमा प्रचारिनु पर्दछ। त्यही नै हो जहाँबाट सुसन्देश शुरू भयो। यो सही हो, पश्चाताप र पाप क्षमा यरुसलेमबाट शुरू भएर उहाँको नाउँमा प्रचारिनु पर्दछ। अब पहिलो त हामीले त्यो गर्नेछौ जस्तो उहाँले गर्नुभएको थियो, बिरामीहरूलाई निको पार्न प्रार्थना हुनुपर्छ। अर्को, हामीसँग महान वरदान हुनेछ। पानी तयार छ यहाँ पछाडि, तिनीहरू जो बप्तिस्मा लिन चाहन्छन्। त्यहाँ स्त्रीहरूको लागि पोसाक छ यहाँ, त्यहाँ पुरुषहरूको लागि पोसाक छ यहाँ। जो तयारी भई उभिरहनु भएको छ आफ्नो पापबाट क्षमा पाउनको निम्ति, किनभने सम्झनुहोस् कि तपाईँले आफ्नो पापको क्षमा मात्र बाइबलको शिक्षा अनुसार पाउन सक्नुहुन्छ। किनकि स्वर्गको तल मानिसहरूको बीचमा त्यहाँ कुनै अर्को नाउँ छैन जसबाट तपाईँ बचाइनुहुनेछ। पावलले केही मानिसहरूलाई भेटे जसले पहिले नै बप्तिस्मा लिइसकेका थिए र तिनीहरू कराउँदै थिए विजयी भयो भने। उनले भने तिमीहरूको केमा बप्तिस्मा भएको थियो? तिनीहरूले भने युहन्नाको बप्तिस्मामा। उनले भने युहन्नाले दिएको बप्तिस्मा त पश्चातापको बप्तिस्मा थियो। अब यो बुझ्नुहोस्, पश्चातापको निम्ति पाप क्षमादानको निम्ति होइन। कतिजनाले यो बुझ्नुहुन्छ? पाप क्षमादानको निम्ति होइन, तिनीहरूको बप्तिस्मा ठिकैमा भएको थियो, पश्चातापमा। तिनीहरूले पश्चाताप गरेका थिए। हो श्रीमान, मैले पश्चाताप गरेको छु, उहाँ आउँदै हुनुहुन्छ विश्वास गर्दै। तिनीहरूका पश्चातापमा बप्तिस्मा भएका थिए, त्यसको अर्थ प्रभु येशू ख्रीष्टमा विश्वास गरेर। त्यसपछि जब तिनीहरूले यो सुने कि बलिदान पहिले नै आइसकेको छ, तिनीहरूले फेरि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिए र त्यसपछि तिनीहरूमा पवित्र आत्मा दियो। जब उनले आफ्नो हात तिनीहरू माथि राखे र तिनीहरूले अन्य भाषाहरूमा बोले र अगमबाडी गरे। अब कसरी तपाईँले त्यो वचनलाई परिवर्तन गर्न जानुहुनेछ? तपाईँले आफ्नो औंला बाइबलको एउटा ठाउँमा राख्नुहोस् जहाँ कुनै व्यक्तिलाई नयाँ करारमा उसको पापबाट क्षमा गरिएको छ र येशु ख्रीष्टको नाउँमा बाहेक कहिल्यै अरू कुनै तरिकामा बप्तिस्मा दिलाइएको छ। बाइबलको कुनै पनि एउटा ठाउँमा मलाई देखाउनुहोस् जहाँ कुनै पनि व्यक्तिलाई कहिले पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिलाइएको होस्। या मेरो डेस्कमा एउटा पनि इतिहास ल्याइदिनुहोस्, मण्डलीको इतिहास, जसले त्यो देखाएको होस् जहाँ कुनै पनि व्यक्ति कहिले पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिएको होस्। तबसम्म जब अन्तिम प्रेरितको मृत्यु भएको 300 र केही वर्ष पछाडि जब क्याथोलिक मण्डली संगठित भयो। अब मैले पूर्व नाइसिन पिताहरू छन् र सबै इतिहासविदहरू र सबै कुरा ठिक मेरो अध्ययनमा छन्। सबैभन्दा प्राचीन संसारकै पवित्र इतिहास एउटै मात्र त्रुटि रहेको प्रमाण हामीसँग छ। हाम्रो आइतबारे आगन्तुक पढ्नुहोस् या क्याथोलिक मण्डलीको प्रश्नोत्तर पढ्नुहोस् र त्यसलाई हेर्नुहोस्, तिनीहरूले के भन्छन्। केही प्रोटेस्टेन्टहरू सायद बचाइन्छन् होला किनभने तिनीहरूले क्याथोलिकको सिद्धान्तमा झुक्छन्, किनकि तिनीहरूको बाइबलले भन्दछ येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दियो। तर हामीले येशूको पवित्र नाउँलाई निकालेर पिता पुत्र र पवित्र आत्मालाई राखिदिउँ र तिनीहरूले त्यो स्वीकार गरेका छन्। अब मलाई कुनै वचन देखाउनुहोस् त्यसको विरुद्धमा र त्यहाँ तपाईँ हुनुहुन्छ र अझै पनि संसार ठिक त्यसमा झुक्दछ। किन? किनकि तिनीहरू कलवरीमा कहिल्यै पुगेका नै छैनन्। त्यो नै हो, तिनीहरूले कहिल्यै देखेका छैनन्। तिनीहरूले तपाईँको खिल्ली उडाउनेछन् र तपाईँलाई बोलाउनेछन्। तिनीहरूले तपाईँलाई धर्मी बनाउँदो जिजस अन्ली र त्यस्तै अन्धभक्तका नाउँहरूले समेत बोलाउनेछन् जुन तिनीहरूले गर्न सक्छन्। तिनीहरूले के भनी बोलाउन सक्छन् त्यसले के फरक पार्दछ र तिनीहरूले उहाँलाई के भनी बोलाए त्यसमा के उहाँले वास्ता गर्नुभयो? उहाँलाई क्रुसमा टागियो, उहाँ परमेश्वरको निम्ति जिउनुभयो र मात्रै परमेश्वरको निम्ति जिउनुभयो। र यदि उही आत्मा जुन उहाँमा थियो त्यो तपाईँमा छ भने त्यसले तपाईँलाई पनि त्यही कुरा नै गर्न लगाउँछ, उहाँको नाउँलाई निभाउनुहुन्छ। तिमीहरूले जे पनि गर्छौ, बाइबलले भन्छ, वचनमा वा काममा परमेश्वरलाई धन्यवाद दिँदै सबै कुरा येशूको नाउँमा गर। कहाँबाट तपाईँले त्यो त्रिएक पागन सिद्धान्त पाउनुभयो? क्याथोलिकको सिद्धान्तबाट, बाइबलबाट होइन। यो शब्द त्रिएक पूरा उत्पत्तिदेखि प्रकाशसम्म धर्मशास्त्रमा कहीँ उल्लेखसम्म गरेको छैन। त्यहाँ त्यस्तो केही पनि कुरा छैन। त्यहाँ कहीँ पनि त्यस्तो केही कुरा छैन जुन त्रिएक परमेश्वरको रूपमा छ। उहाँ परमेश्वर हुनुहुन्छ, एक्लो परमेश्वर, एउटा परमेश्वर, सधैँ एउटै परमेश्वर मात्र हुनुहुन्छ। उहाँले तीनवटा कार्यभारमा सेवा गर्नुभयो। उहाँले एकपटक पिताको रूपमा सेवा गर्नुभयो मोसाको समयमा, उहाँले एक समय देहमा भई सेवा गर्नुभयो एउटा पुत्रको रूपमा येशु भएर, उहाँले अहिले पवित्र आत्माको रूपमा काम गर्नुहुन्छ। तीनवटा कार्यभार, तीनवटा उपनाम एउटा नाउँमा, येशु ख्रीष्ट। त्यो भन्दा अरू फरक जति पागन हो। र म कसैलाई भन्छु कि यो देखाउनको निम्ति यदि त्यो छैन भने त्यो सही हो। मैले त्यो वर्षपछि वर्षपछि वर्षभरि भन्दै आएको छु र अझै पनि कसैले त्यसलाई लिन सकेको छैन, बुझ्नुभयो? किनभने त्यो हुनै सक्दैन। मैले पाए, यहाँ बाइबल छ पहिलो त, र त्यहाँ प्राचीन इतिहासहरू प्रमाणित गर्नलाई छन् जसले यो वास्तवमै ठिक हो साबित गर्छ। र किन शैतानले केवल म ठिक छ, बाइबलले भनेको छ कि तिनीहरू त्यसै प्रकारले हुनेछन्, कसरी तिनीहरू आउन सक्छन् जबसम्म म तिनीहरूलाई ल्याउदिन? त्यही सबै कुरा हो यसको बारेमा मलाई थाहा भएको। त्यही नै हो जुन येशूले भन्नुभएको थियो। त्यसैले मैले यो यसको लागि भनेको होइन। यदि मैले भनेको भए र यसरी प्रवचन प्रचार गरेको भए म नै तपाईँहरू मध्ये सबैभन्दा तुच्छ पाखण्डी हुने थिए। त्यो सही हो। मैले यो यसकारणले भन्छु किनकि त्यो सत्य र जीवन हो। जो जति ख्रीष्टमा बप्तिस्मा भए तिनीहरू ख्रीष्टमा राखिन्छन्, तिनीहरूमा जीवन हुन्छन् उहाँको नाउँद्वारा। हामीले उहाँको नाउँमा प्रार्थना गर्छौँ, उहाँको नाउँमा खोज्छौँ, उहाँको नाउँमा बप्तिस्मा लिन्छौँ, उहाँको नाउँमा जिउँछौँ, उहाँकै नाउँमा मर्छौँ, उहाँको नाउँमा स्वर्गमा जान्छौँ, उहाँको नाउँमा पुनरुत्थान हुन्छौँ। स्वर्गमा सबै परिवारहरूको नाउँ येशू हुन्छ। बाइबलले त्यही नै भन्छ, पृथ्वीमा सबै परिवारको नाउँ येशू हो। उहाँले भन्नुभयो, म आए मेरो, तपाईँ भन्नुहुन्छ ठिक छ, त्यो पिताको नाउँ हो, पिता नाउँ होइन, त्यो एउटा उपाधि हो। उहाँले भन्नुभयो, म मेरो पिताको नाउँमा आए र तिमीहरूले मलाई प्राप्त गरेनौ। अब कुन नाउँमा उहाँ आउनुभयो? अहँ, निश्चय नै, र तिमीहरूले मलाई स्वीकार गरेनौ। त्यसैले त्यहाँ तपाईँ हुनुहुन्छ, त्यो मात्र हो, त्यो समझदार र विद्वानहरूको आँखाबाट लुकाइएको छ, पक्कै पनि त्यो साँच्चै नै हो। अहँ, र त्यहाँ प्रकाशमा, जस्तो हामीले अरू दिनमा सिकाइएको थियो, त्यहाँ पुरानो वेश्यावृत्तिको मण्डली छ, जुन पहिलो संस्था हो, र त्यसपछि त्यसको छोरीहरूको केही झुण्ड छन् जुन त्यसबाट जन्मेको छ। तिनीहरूले पनि त्यही काम गर्छन्, उही बानी छ। तिनीहरू सबै बेबिलोनको बन्धनमा छ, उही तरिकामा छ। त्यससँग रोमको मण्डली र राष्ट्रहरूको राजमण्डलको मण्डलीहरूका संघ र त्यहाँ तिनीहरू छन्। सबैजना बाँधिएका, सबैजना एकै कुरामा, एउटै डुङ्गामा छन्। तर परमेश्वरको मण्डली, हालेलुया, त्यो एउटा बोलाएर ल्याएको मण्डली हो, छुटाएको मण्डली। मण्डली कसरी बनाइयो? कसरी तपाईँले यो थाहा पाउनुहुन्छ? कसरी तपाईँले कहिल्यै थाहा पाउन सक्नुहुन्छ कि यो सत्य हो भनेर? तब परमेश्वरले तपाईँलाई यो कुराको प्रकाश दिनुहुन्छ। कसरी हाबिलले जानेको थियो त्यो स्याउको सट्टामा थुमा थियो भने, त्यो उनलाई प्रकाश गरिएको थियो। विश्वासद्वारा हाबिलले परमेश्वरलाई अझै बढी उत्तम बलिदान चढाए। परिवर्तनको डाँडाबाट तल आउँदै गर्दा येशूले भन्नुभयो, मानिसहरूले म को हुँ भनी भन्छन्, कसैले भने एलिया, मोसा र अरू त्यस्तै। उहाँले भन्नुभयो, तर म तिमीहरूलाई सोध्दैछु, तिमीहरूले म को हुँ भन्छौ? पत्रुसले भने, तपाईँ ख्रिस्ट जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँले भन्नुभयो, तिमीले यो कहीँ कहिल्यै सिकेका होइनौ। अर्को रूपले भन्दा, म यो ठूलो हुनको निम्ति भन्दिन, तर भन्न खोजेको कुरा बुझाउनलाई भन्दैछु। तिमीले यो कुरा कुनै पनि पाठशालामा कहिल्यै सिकेका होइनौ, कुनै पनि मानिसले तिमीलाई कहिल्यै सिकाएको थिएन, तर मेरा पिता जो स्वर्गमा हुनुहुन्छ उहाँले तिमीलाई यो प्रकट गर्नुभएको हो। कि म हुँ, पिताले, पुत्रले या पवित्र आत्माले होइन, तर येशू ख्रिस्टले हो। यही चट्टानमाथि आत्मिक परमेश्वरको सत्यताको प्रकाशमा म मेरो मण्डली बसाल्ने छु, र नर्गको ढोकाहरूले त्यसको विरुद्धमा विजय पाउन सक्ने छैन। त्यो ठिक हो, तिनीहरूले कोसिस गर्छन् तर कहिल्यै विजय पाउन छैनन्। त्यसैले केवल कल्भरीमा जानुहोस्, क्रुसमा टाँगिनुहोस्, फर्केर आउनुहोस् र तपाईँको बाटो प्रभुको केही अपहेलेसँग लिनुहोस् र अघि बढ्दै जानुहोस्। अब प्रभु, हामी हाम्रा सबै कुराहरू तपाईँमा सुम्पन्छु। मलाई थाहा छैन यो समूह मध्येबाट यहाँ के छ, मलाई यो जान्नको लागि केही पनि आउँदैन प्रभु, जबसम्म तपाईँले यो प्रकट गर्नुहुन्न। र अब पिता परमेश्वर, तपाईँले त्यो गरिदिनुहोस् भनी म मागिरहेको छैन। मैले त्यो केवल मानिसहरूको काखमा राखिदिएको छु, त्यहाँ तिनीहरू छन्। हुन सकोस् यो बिहानमा यो वास्तविक कल्भरी भएको होस्, हुन सकोस् कि स्वेच्छाहरू र स्व आकांक्षाहरू र जीवनका ठूला कुराहरूको वास्तविक रूपमा क्रुसमा टागिएको होस्। हुन सकोस् कि मानिसहरू विनम्र भएको होस् र परमेश्वरका ती केही अपहेलितहरूसँग आफ्नो बाटो लिन इच्छा गरेको होस्, तिनीहरू विनम्रतापूर्वक हिँडेको होस्। हुन सकोस् कि तिनीहरू यस राज्यमा जन्मन सकेका हुन्, यो महान परमेश्वरको राज्यमा, जुन एउटा आत्मिक शरीर हो, जुन पृथ्वीमा ख्रिस्टको अलौकिक शरीर हो, एउटै आत्माद्वारा हामी सबै एउटै शरीरमा बप्तिस्मा भएका हौं। प्रदान गर्नुहोस् प्रभु, चाहे तिनीहरू कालो, सेतो, पहेँलो, खैरो, जोसुकै तिनीहरू होस्, पुरुष वा स्त्री, कमारा वा फुक्का, हामी सबैलाई उही एउटै आत्माबाट पिउनको निम्ति दिइएको छ। प्रदान गर्नुहोस् पिता, र यो यसरी नै सँगै धेरैको माझमा यस बिहानीमा, कि तिनीहरूले बुझ्न सक्नेछन्। हुन सकोस् कि तपाईँले तिनीहरूको बुझाइ खोलिदिनु भएको होस्, तब यो तिनीहरूको निम्ति नयाँ दिन जस्तै हुनेछ। सूर्य उदाउनेछ र मानिसले बनाएको दुःखलाग्दो उज्यालोको थियोलोजी हटेर जानेछ, र परमेश्वरको ज्योति तिनीहरूको मार्गमा चम्कनेछ, र यो सुन्दर घुम्टोको पर्दा तोडिनेछ, र तिनीहरू पवित्रताको राजमार्गमा हिँड्न सक्नेछन्। तब अरूको निम्ति जिउनेछन्, जस्तो ख्रिस्टले गर्नुभएको थियो। अब जसै हामी प्रार्थनाको पंक्तिभित्र ल्याउँछौं, म प्रार्थना गर्छु कि तपाईँ आफ्नो दासलाई अभिषेक गर्नुहुनेछ यस बिहानीमा। हामी सबैलाई, जसै हामी एक अर्काको निम्ति प्रार्थना गर्दछौ, र प्रदान गर्नुहोस् आज कि प्रत्येक बिमारी व्यक्ति जो यस प्रार्थनाको पंक्तिबाट भएर आउँदछ, तिनीहरू निको हुनेछन्। हुन सकोस् कि तिनीहरू त्यो सानी आँखाको समस्या भएकी केटी जस्तै र त्यो सानो केटो जस्तै गरी फर्किन सकुन् र त्यो उमेर खाएकी स्त्री जस्तै र त्यो भाइ राइट र अरू धेरै जो ती कुरा लिएर आएका थिए प्रभु जो व्यथा र रोग लिएर आएका थिए जुन वैद्यले पनि निको पार्न सक्दैन थियो र त्यहाँ तिनीहरू छन् आज मात्र एक हप्ता अगाडि जस्तो र त्यहाँ तिनीहरू ठिक छन् आज परमेश्वर हुन सकोस् कि पुरुषहरू र स्त्रीहरू त्यही विश्वाससँगै भएर जान सकुन् यो जानेर कि तिनीहरू कलवरीमा आफ्नो विचारहरू र सोचहरू क्रुसमा टार्नको निम्ति जाँदैछन् ताकि तिनीहरू पुराना बिमारीहरू हुन् हुन सकोस् कि त्यो शक्ति जसले येशूलाई चिहानबाट उठायो त्यो शक्तिले तिनीहरूलाई जीवन दिएको होस् विश्वासको महान जीवन दिएको होस् र तब यस पश्चात तुरुन्तै हुन सकोस् कि धेरैजना यो बप्तिस्माको पोखरीमा आएको होस् हामी माग्दछौ येशूको नाउँमा आमेन अब हामीसँग केवल 20 मिनट बाँकी छ प्रार्थनाको पंक्ति र बप्तिस्माको सेवा गर्नको निम्ति अब हामीसँग प्रार्थनाको कार्डहरू छैन हामीले त्यसबाट पाएका छौं र हामी यो मेरो ठूलो सभाहरूमा काम गर्ने प्रयास गर्नेछौ जब हामी शुरू गर्नेछौ मैले तपाईँहरू सबैलाई भनिसकेको छु हामीले त्यसलाई राखिसकेका छौं हामीले यो टेपमा पाएका छौं र जहाँ कहीँ पनि म जान्छु त्यहाँ टेपहरू अगाडि पठाइनेछ चिन्हले मात्र आशिषलाई संकेत गर्छ विचार यो थियो यदि तिमीले बिरामीलाई प्रार्थना गर्छौ र मानिसहरूलाई तिमीमा विश्वास गराउन सक्छौ मैले भने तिनीहरूले मलाई विश्वास गर्ने छैनन् उहाँले भन्नुभयो तिमीलाई यो चिन्हहरू दिइनेछ र यसद्वारा तिनीहरूले विश्वास गर्नेछन् र चिन्हहरू बारम्बार चलिरहेको छ 10 वर्षसम्म संसारको चारैतिर एकपटक पनि विफल नभइकन कतिजनालाई थाहा छ यो सत्य हो भने ठिक छ यदि तपाईँले चिन्हलाई विश्वास गर्न सक्नुभयो भने सन्देशलाई पनि विश्वास गर्नुहोस् त्यो ठिक हो यसले त्यो देखाउँछ र परमेश्वरले ममा एउटा सन्देश राख्नुहुन्छ त्यो त्यस्तै रूपमा सिद्ध रहन दिनुहोस् तर म तपाईँलाई केही झुटो कुरा भन्छु होला परमेश्वरले मलाई त्यस्तो गर्न दिनुहुन्न होइन होइन हुनै सक्दैन श्रीमान म तपाईँलाई सत्यता भन्दैछु अब सबै ती कुरा जुन तपाईँले प्रार्थना गरिदिएको चाहनुहुन्छ कुनै प्रकारको यो पंक्तिमा यहाँ आउनुहोस् यो ठाउँतर्फी आउनुहुन्छ ठिक त्यहाँनिर दाहिनेतर्फ पंक्ति मिलाउनुहोस् र हामी प्रार्थना गर्दै गर्दा त्यसले मानिसहरूलाई यहाँबाट भएर आउन दिन्छ तब हामीले केटाहरूलाई ठाउँ दिन सक्छौ तिनीहरूलाई ल्याउनेछन् र तिनीहरूले हेर्नेछन् र जसरी तिनीहरू यहाँबाट भएर आउनेछन् र त्यहाँ अर्कोतर्फ आउनेछन् हामी तिनीहरूलाई पछाडि वरपर ल्याउनेछौ र तिनीहरूलाई त्यसबाट भएर ल्याउनेछौ ताकि सबैजनाको निम्ति प्रार्थना गर्न सकियोस् ओ होइन मैले गरिन ठिक छ तपाईँले चाहेको जुनै पनि समयमा हुन्छ केही फरक पर्दैन तपाईँले उनलाई ल्याउन सक्नुहुन्छ या तपाईँले मैले उनलाई त्यहाँ बाहिर लिएर आउनुहोस् वा थोरै केही समयपछि जुनै पनि समय जुन उहाँले चाहनुहुन्छ केही फरक पर्दैन अब हामीले सक्नेसम्म केही समयसम्मलाई चुपचाप बसौं म तपाईँहरू सबैले यस विषयमा अहिले सोचेको चाहन्छु अब के भनेको बाइबलले के भनेको छ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ तपाईँहरू कतिलाई थाहा छ त्यो सही हो भनेर कतिजनालाई थाहा छ बाइबलले यो भनेको छ भने तिनीहरू जो विश्वास गर्दछन् तिनीहरूमा यी चिन्हहरू हुनेछन् मैले गरेका कामहरू तिमीहरूले गर्नेछौ र कामहरू के थिए उहाँले भन्नुभयो म सक्छु यदि तिमीहरूले विश्वास गर्छौ कि म यो गर्न सक्छु भने सो सही हो मेरो प्रश्न के थियो तिनीहरूले मलाई विश्वास गर्ने छैनन् उहाँले भन्नुभयो यी चिन्हहरूले तिनीहरूलाई विश्वास गर्ने बनाउनेछ अब यदि तपाईँ विश्वास गर्नुहुन्छ भने तयार हुनुहोस् यो तपाईँको छुटकाराको घडी हो ठिक त्यस्तै गरी जस्तो पाप बाटोको छ यो उही परमेश्वरको उही प्रतिज्ञा हो अब हामीसँग यहाँ एउटा थोरै बिमार हुनुभएको स्त्री यहाँ हुनुहुन्छ जसको पेटको समस्या छ न्यू अल्बानीबाट हुनुहुन्छ हामी उहाँको निम्ति पहिले प्रार्थना गर्न जानेछौ ताकि उहाँले बस्नको निम्ति ठाउँ पाउन सकोस् अब शान्तसँग सबैजना अब दाजुभाइहरूले मलाई यहाँ सहयोग गरेको म चाहन्छु र अब आउनुहोस् प्रार्थनाको निम्ति हाम्रो शिर केही क्षणको लागि झुकाउ अब स्वर्गीय पिता यो तपाईँको वचन रहेको छ म यसमा हुन आउने गतिविधिको जिम्मेवार व्यक्ति होइन तर म यसलाई प्रचार गरेकोमा जिम्मेवार व्यक्ति हुँ र यो जान्दै र यो जानेर कि म मध्य उमेरको मानिस हुँ र कुनै दिन तपाईँको सामना गर्नुपर्नेछ मैले मेरो हृदयदेखि सत्य प्रचार गरिदिएको छु तपाईँ यो जान्नुहुन्छ पूर्वाग्रही भएर होइन यदि त्यस्तो हो भने प्रभु तब मलाई पश्चाताप आवश्यकता हुन्छ र पिता म प्रार्थना गर्छु कि तपाईँले मदत गर्नुहुनेछ अहिले जसै हामी बिरामीको निम्ति प्रार्थना गर्नेछौ मेरो प्रार्थनाको उत्तर दिएको होस् मेरो मात्रै होइन प्रभु तर यस मण्डलीको प्रार्थना सुनिएको होस् जसै यी गरीब मानिसहरू के हुन्थ्यो यदि यहाँ मेरी श्रीमती उभिएको भए के हुन्थ्यो यदि यो व्हील मेचमा उनी बसिरहेको भए वा मेरी बहिनी, मेरी आमा, ओ परमेश्वर, यी मानिसहरूलाई निको पारिदिनुहोस्। के तपाईँ गर्नुहुन्छ प्रभु? हेर्नुहोस्, प्रार्थनाको पंक्तिमा उभिरहेकाहरूलाई मुटुको समस्या, क्यान्सर, ट्युमर, हरेक प्रकारका रोगहरू र व्यथाहरू धेरैजना आइरहेका छन्। संयौं जति छुटकारा भएका छन् ठिक यहाँबाट प्रभु, र तिनीहरूले देखेका छन् र तिनीहरूले विश्वास गर्छन् र तिनीहरू प्रार्थनाको पंक्तिमा आफ्नो स्वीकार गर्न आएका छन्। तिनीहरू जिउदो पत्थरमा आएका छन्, तपाईँको दासको अघि आएका होइनन्, तर तपाईँको पुत्र येशू कहाँ आएका छन्, जो मण्डलीको अगुवा हुनुहुन्छ, आत्मिक रहस्यमय व्यक्ति हामीहरूको माझमा हुनुहुन्छ, र जसै हामी जाँदछौ उहाँको नाउँ चढाउँदै तपाईँले भन्नुभएको थियो, मेरो नाउँमा तिनीहरूले दुष्टहरू धपाउनेछन्। म प्रार्थना गर्दछु कि तपाईँले हाम्रो प्रार्थनाहरूको उत्तर दिनुहुनेछ, येशूको नाउँमा आमेन। अब सबैजना प्रार्थनामा हुनेछौ। अब यो तपाईँको पनि भाग हो, यो तपाईँको प्रार्थना हो। अब यो स्त्री मर्नु नै पर्छ यदि केहीले उहाँलाई मदत गरेन भने। कतिजनालाई थाहा छ भाइ स्टार्स क्लब, भाइ र बहिनी स्टार्स क्लब, मलाई एउटा रातमा जर्मनीबाट 3 पटकसम्म कल आएको थियो। तिनीहरूको बच्चा मरेको थियो। तिनीहरूले सोधे, भाइ प्रणाम, हामीले परमेश्वरको आत्माद्वारा तपाईँले मरेकाहरूलाई जीवित उठाएका देखेका छौं। तिनीहरू उपस्थित थिए र यो हेरेका थिए, बुझ्नुभयो, र हामी जान्दछौ तपाईँ परमेश्वरको अगमबत्ता हुनुहुन्छ, मात्र वचन बोल्नुहोस्। मैले भने, म भन्न सक्दिन जबसम्म मेरो मुखमा त्यो राखिँदैन। जर्मनीमा आउनुहोस्। म तुरुन्तै उठे र तिनीहरूले फोन गरे, हामीसँग जेट हवाई जहाज छ जसले तपाईँलाई 6 घण्टामै जर्मनी ल्याउन सक्छ, एउटा सैनिकको जेट जसले मलाई जर्मनीसम्म उडाएर लान्छ, एउटा मृत शरीरलाई जीवित उठाउन, यो लुइसभिलदेखि मुन्चेन जर्मनीसम्म। म त्यहाँनिर गए र मेरो घुँडा टेके र मैले भने, पिता, मैले के भन्नुपर्नेछ? मेरो मुखमा शब्दहरू हालिदिनुहोस्। यदि दिनुभएन भने म व्यर्थमा जानेछु। म फर्केर गए, उहाँले मलाई उत्तर दिनुभएन। भित्र आए, रातभरि मैले प्रार्थना गरे, प्रभु मेरो मुखमा शब्द हालिदिनुहोस्। केहीले उत्तर दिएन। अर्को बिहानीमा मेरी श्रीमती उठिन्, जसै उनले छोडेर गइन् वचन आयो, म खडा भए। उहाँले भन्नुभयो, यसलाई नहप्का, यो परमप्रभुको हात हो। त्यसपछि तुरुन्तै फोनमा गए, म आउन सक्दिन, होइन, यो परमप्रभुको हात हो, मलाई मनाई गरिएको छ। तपाईँले देख्नुहुन्छ त्यो हप्काईमा कस्तो शक्ति छ। जब परमेश्वरले भन्नुभयो, तिमीले त्यसो नगर्नु किनकि त्यो परमप्रभुको हात हो, अब मूसालाई एकपटक भनिएको थियो कि केही नगर्नु भने, उनी गए र जसरी भए नि उनले गरे। तपाईँ सम्झन सक्नुहुन्छ, त्यसैले म गइन। र म तपाईँलाई बयान ल्याउन सक्छु ती भिन्नै 4 मानिसहरूको बारेमा देखाउनलाई, कि प्रार्थना र मृत्युको हप्काएपछि जसलाई डाक्टरले मृत्यु घोषणा गरिदिएको थियो, बुझ्नुभयो, हामी त्यहाँ त्यस कुरालाई हप्काउनलाई खडा हुन्छौं। र यदि परमेश्वरले तपाईँलाई केही गर्नको निम्ति सामर्थ्य दिनुभएको छ भने, तपाईँले के गर्दै हुनुहुन्छ, बरु त्यसमा बढी ध्यान पुर्याएको राम्रो, बुझ्नुभयो, तपाईँ बरु ध्यान पुर्याएको राम्रो। उहाँले भन्नुभयो, नगर। अब याद गर्नुहोस्, यो तपाईँलाई अत्यन्त ठूलो रूपले पुञ्जीकृत नहोला, तर मेरो लागि यसले केही अर्थ राख्छ, बुझ्नुभयो, यसलाई निन्दा नगर। वास्तविक मिठासको दयालु आवाज लगभग 36 मलाई लाग्छ त्यो 36 थियो त्यो बिहानीमा, भन्नुभयो, यसलाई निन्दा नगर, यो परमप्रभुको हात हो। मैले भने, धन्यवाद तपाईँलाई पिता, धन्यवाद तपाईँलाई प्रभु, म यसलाई गर्ने छुइनँ। यदि उहाँले भन्नुभएको छ भने यसलाई हप्का, यो चिप्लिएको शत्रु हो, मैले भन्ने थिए आउनुहोस् जाउँ, र त्यो हुने थियो। जब त्यो सानो बालक त्यो फिनल्यान्डमा त्यहाँ सुतिरहेको मृत मसलिएको उनको शरीरमा हड्डी समेत थिएन, परमप्रभुले भन्नुभयो त्यो शैतानको हात थियो, भन्नुभयो त्यसलाई हप्का, र मैले भने, मृत्यु तैले त्यसलाई समात्न सक्दैनस्, त्यसलाई फर्काएर ल्या, त्यसलाई छोडिदे। त्यहाँ त्यो बालक आफ्नो खुट्टाले उफ्रियो र कुनै पनि भाँचिएको हड्डी पनि थिएन शरीरमा। त्यो परमप्रभुको वचन हो। मैले परमप्रभुको वचन प्रयोग गर्न सक्दिन जबसम्म प्रभुको वचन ममा आउँदैन। तर धर्मशास्त्रमा परमप्रभुको वचनले मलाई बिरामी मानिसहरूको निम्ति प्रार्थना गर्नुको निम्ति आज्ञा दिएको छ। तिनीहरूको निम्ति प्रार्थना गर्नको निम्ति तलाई आज्ञा दिदछु। अब विश्वासको प्रार्थनाले बिरामीहरूलाई बचाउनेछ। आउनुहोस्, प्रार्थना गरौं। तपाईँहरू आफ्नो शिर झुकाउनुहोस्, हामी हेर्नेछौँ उहाँले के भन्नुहुनेछ, जसै हामी प्रार्थनाबाट भएर जानेछौँ। तपाईँ एक इसाई हुनुहुन्छ, होइन र? तपाईँ आफ्नो सम्पूर्ण हृदयबाट विश्वास गर्नुहुन्छ कि येशूले तपाईँलाई निको पार्न जाँदै हुनुहुन्छ भने? पेटमा सानो समस्या छ, यसबाट ग्रसित हुनुभएको वर्षौं भइसकेको छ बहिनी, अब तपाईँ निको हुन जाँदै हुनुहुन्छ यदि तपाईँले विश्वास गर्नुहुन्छ भने। अब प्रभु परमेश्वर, तपाईँको सहायता बिना यस जवान युवती मर्नेछ। अब म प्रार्थना गर्दछु, जसै म उनीप्रति हेर्दछु, उनी मर्न पर्ने मैले कुनै पनि कारण देख्दिन, र म मेरो आत्मामा महसुस गर्न सक्छु प्रभु कि यो तपाईँको अनुमतिको इच्छा हो। अब कि म यसलाई हप्काउने छु, शैतान उसलाई छोडिदे, येशु ख्रिस्टको नाउँमा उनी निको हुन सकेको होस्, यस मण्डलीमा आए परमेश्वरको महिमामा गवाही दिन सकेको होस्, आमेन। अब उति नै सहज छ जति युवती तपाईँ निको हुन जाँदै हुनुहुन्छ। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ भाइ? के तपाईँ यहाँ तल विश्वास गर्नुहुन्छ कि तपाईँ निको हुन जाँदै हुनुहुन्छ? अब जानुहोस्, तपाईँलाई इच्छा लागेको सबै खानुहोस्, तब तपाईँ सबै ठिक हुनेछ। अब तपाईँ संसारलाई एउटा प्रहार र पक्षघात दिने अपेक्षा गर्नुहुन्छ, त्यसले तपाईँलाई प्रहार दिन्छ र तपाईँलाई पक्षघात गराउँछ। तर स्वर्गको परमेश्वर जसले संसारबाट आफ्नो प्रहार पापको क्षमादान दिनको निम्ति लिनुहुन्छ, त्यही उही नाउँले तपाईँको पापको क्षमा दिन सक्छ, तपाईँबाट प्रहार निकाल्नुहुन्छ र तपाईँलाई निको पार्नुहुन्छ। विश्वास गर्नुहुन्छ कि उहाँले त्यो मुटुको ढुकढुकी ठिक पार्न सक्नुहुन्छ भने तपाईँले त्यो गर्नुहुन्छ, तपाईँ निको हुनुहुनेछ। प्रभु येशु, यस गरिब स्त्री बाँकी रहेको जीवनभर यो मेचमा बसि नै राख्नु पर्नेछ र तब त्यसलाई निकालिदिएको छ, तर हामी माग्दछौ कि यो शैतानको शक्ति उनीबाट निकालिएको होस्, हुन सकोस् कि उनी बचेको होस् र हिँडेको होस् र उनी पहिलेको जस्तै सामान्य अवस्थामा भएको होस्, हामी माग्दछौ येशूको नाउँमा, आमेन। तपाईँ विश्वास गर्नुहुन्छ, यो सिद्धिसकेको कार्य हो, गरिसकेको काम हो। कस्तो कुरा हो यो? भयरहित क्यान्सरबाट एकपटक निको पारिएको थियो, आफैलाई खुकुलो छोड्नुहोस्, येशूलाई सबै कुरा दिनुहोस्। प्रभु येशू, म यस स्त्रीमाथि हात राख्दछु र उनको बिमारीलाई हप्काउँदछु। म जान्दछु उनी इसाई हुन्, आत्मामा भई जन्मेकी हुन्, उनीबाट त्यसलाई निकाल्नुहोस्, येशू ख्रिस्टको अद्भुत नाउँमा माग्दछु, आमेन। प्रभु परमेश्वर, उनको अमूल्य भाइको निम्ति म येशूको नाउँमा उनको मुक्तिको निम्ति माग्दछु, त्यसमा खडा हुनुहोस्, आमेन। यस्तै नै होस्। के तपाईँ आफ्नो चङ्गाई प्राप्त गर्न चाहनुहुन्छ छोरा? ठिक छ, यो उहाँको हातमा गएको छ। प्रभु येशु, यस जवान युवामाथि कसले भन्नुभयो? तपाईँबाट। उहाँले आफ्नो चङ्गाई प्राप्तिको प्रार्थना गर्नुहुन्छ, जसरी तपाईँको दास म मेरो हात उहाँमाथि येशु ख्रिस्टको नाउँमा राख्दछु, आमेन। अब मात्र केही, अब तपाईँ केवल उहाँको नाउँलाई पुकार्नुहोस्, अब मलाई होइन। पिता परमेश्वर, जसरी मात्र एउटा छोरा एकपटक आमाको छातीमा सुतेको थियो, उनले उसलाई ढाडमा सुनसुम्याएको र उसैसँग प्रार्थना गरेको र उनको सानो हात समाएको थियो जब उनी कुकु गर्ने बालक थियो, अब शैतानले उनलाई एउटा मानसिक संस्थानमा राखिदिन्छ। परमेश्वर, ऊ जीवित परमेश्वरको पवित्र मण्डलीमा आउँछ, एउटा मण्डली जो परमेश्वरको आत्माले जन्मेको छ, एउटा मण्डली जसभित्र परमेश्वरको आत्मा जिउँदछ र आफैलाई परिचित तुल्याउनुहुन्छ। र आज प्रार्थनाद्वारा हामी यस स्त्रीलाई त्यस संस्थानबाट छुटकारा दिलाउँछौ, येशू ख्रिस्टको पवित्र नाउँमा हामी प्रार्थना गर्दछौ, आमेन। घर जानुहोस्, तपाईँ ठिक हुनुहुन्छ। धन्यवाद तपाईँलाई आउनुभएकोमा, आफ्नो आमाको निम्ति माग्नु भएकोमा। यही नै वास्तविक छोरा हो। आजको दिन तपाईँको छुटकाराको दिन हो। प्रभु येशू यस जवान युवतीको निम्ति, उनको श्रीमानको मुक्ति र उनको घाटेको समस्याको छुटकाराको निम्ति उनले येशू ख्रिस्टको नाउँमा प्राप्त गर्न सकेको होस्, जसले भन्नुहुन्छ आऊ र अब विश्वास गर, र यो सिद्धिएको परिणाम हो। प्रभु, डाक्टरले भनिसकेको छ, प्रभु यो उनको शरीरमा छ, उनको आँखामा आइरहेको छ, उनी यहाँ छुटकारा पाउनको निम्ति पवित्र मण्डलीले प्रार्थना गर्दै गर्दा यहाँ माथि वेदीमा आएकी छिन्, म उनको छुटकाराको निम्ति माग्दछु येशू ख्रिस्टको नाउँमा, यो विपत्तिले उनलाई छोड्नेछ, यो सिद्धिएको कार्य हो। उहाँको छोराको निम्ति म यो रुमाललाई आशिष दिदछु, हुन सकोस् उसको सुनुवाई र कानको ठिक अवस्था फर्केर आउन सकेको होस्। अब मण्डलीले बोल्नुहुन्छ, अब मण्डली नै ख्रिस्टको रहस्यमय शरीर हो, हामीहरू सबै तपाईँको निम्ति प्रार्थना गर्दैछौ, बुझ्नुभयो? हामी अब उपरान्त यस संसारको भएको दावी गर्दैनौ, हामी कहाँ जाने भनेर भौतारिने कुराको बारेमा बोल्दैनौ, हामीले बाटो फेला पारेका छौ, हामी त्यो तरिकामा जन्मिएका थियौ, हामी जीवित परमेश्वरको मण्डली हौ, यसको हिस्सा हौ। निश्चय नै यो सारा संसारभरि छरिएर रहेको छ, तर यो तिनीहरू मध्येको समूह हो। आज उहाँको नाउँमा हामी सबै सँगै आउँछौ, हामी त्यो गर्न आएका हौ जुन उहाँले गर भन्नुभएको छ। के उहाँले प्रकट गर्न सक्नुहुन्न जब हामी एकजुट भई आउँदछौ? बिरामीको निम्ति प्रार्थना गर्नुहोस्, तिनीहरूमाथि हात राख्नुहोस्, विश्वासको प्रार्थनाले बिरामीलाई बचाउँदछ। तपाईँको मुटुको समस्याले तपाईँलाई छोडेको होस्। येशू ख्रीष्टको नाउँमा म परमेश्वरले दिनुभएको आज्ञामा आज्ञाकारी हुँदछु।